الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين أما بعد. آج کی جو ہماری گفتگو ہے انشاءاللہ اس کا تعلق عدل اور عدل کے ساتھ ساتھ اس دنیا اور دنیا کے ساتھ آخرت ان کا ایک جو لنک بنتا ہے اس کو فوکس کرتے ہوئے کچھ باتیں اور کچھ گزارشات ہیں کہ جو ہمیں آج ڈسکس کرنی ہیں اور وقت اگر ہوا تو پھر انشاءاللہ کچھ اور چیزیں جو خاص پرسکرائبڈ آپ کی جو کتاب ہے اس کے اندر بھی کچھ چیزیں ہیں کہ جن کو آج انشاءاللہ ہم لوگ کور کرنے کی کوشش کریں گے. بنیادی طور پر عدل اور دنیا اور قیامت ان تین کے درمیان اگر آپ رب دیکھیں لفظ تو بہت سارے ہیں جو قیامت کے لیے استعمال ہوئے ہیں. آخرت کا لفظ بھی ہے, موت کا لفظ بھی ہے. یہ سارے الفاظ تعبیرات ہیں کہ جن کے ذریعے سے اس دن کو یاد دلایا گیا ہے کہ جو اس دنیا کے بعد ہے. آخرت کا بڑا واضح سا مطلب ہے, آخر یعنی جو بعد میں آنے والا ہے, معاد یعنی پلٹنا, عوض کرنا. اسی طرح سے ایک لفظ آپ شاید سنتے ہوں اعادہ, اعادہ کرنا یعنی اس کو پلٹانا, معاد یعنی پلٹانا. یہ تقریباً ایک ہی مطلب کے لیے مختلف تعبیرات ہیں. اور قیامت کا مطلب ہے کھڑے ہو جانا. کیونکہ قیامت کے ساتھ وہ کانسیپٹ جڑا ہوا ہے کہ ایک انسان جو ہے گویا وہ قبر میں لیٹا ہوا ہے اور جب قیامت کا دن آ رہا ہے تو وہ کھڑا ہو رہا ہے, لہذا اس کو کیا گیا قیامت. دنیا کے ساتھ جس کا تعلق جو بنتا ہے وہ عدل کے ذریعے سے ہے بیسیکلی. اور بھی بہت سارے ریزنز ہو سکتے ہیں مگر ایک بنیادی ترین جو ایک ربط اور تعلق ان دونوں کے درمیان بنتا ہے وہ عدل والا بنتا ہے. کہ اس کو آپ فرسٹ ایپیسوڈ کے طور پر دیکھیں, اس کو سیکنڈ ایپیسوڈ کے طور پر دیکھیں, اس کو فرسٹ پارٹ کے طور پر دیکھیں, اس کو سیکنڈ پارٹ کے طور پر دیکھیں. اور پھر ان کے درمیان جب آپ لنک کو اسٹیبلش کرتے ہیں کہ یہ چیز ضروری کیوں ہے, یعنی اتنا اصرار کیوں ہے, تو وہ اصرار اسی وجہ سے ہے کہ عدل اس دنیا کے اندر اس طریقے سے ہو ہی نہیں سکتا جب تک قیامت کو ساتھ میں آپ جوڑتے نہیں ہیں. اس سے کہ اس دنیا کے اندر لمیٹیشنز ہیں, اس دنیا کے اندر معاملات جو ہیں بہت زیادہ محدود ہیں. اور سب سے بڑی چیز یہ ہے کہ دنیا دار امتحان ہے, امتحان ہو جائے پھر اس کے بعد صحیح معنوں میں جو رزلٹ ہے وہ اناؤنس ہوتا ہے. اب اگر آپ اس کانسیپٹ کو اچھی طریقے سے کمپریہنڈ کرتے ہیں تو پھر اس کے بعد ہمیں سمجھ میں آتا ہے کہ وہ جو عدل کی تین قسمیں تھیں جس کے اندر تکوینی, تشریعی اور جزائی, تو اس میں اگر آپ دیکھیں تو اس کے ساتھ اس کا تعلق بن جاتا ہے جزائی کے ساتھ. کیونکہ تکوینی کا تو مطلب یہ ہے کہ اس طرح سے پلیس کیا گیا ہے کہ ایک انوائرمنٹ دیا جا سکے, وہ امتحان کے لیے سوٹیبل ایک انوائرمنٹ ہو, وہ عدل تکوینی کی ریکوائرمنٹ ہے. عدل تشریعی وہ ڈیمانڈز ہیں کہ جن کو اس دنیا کے اندر فلفل کرنا ہے کہ جس کے اوپر پھر اسیس کیا جائے گا, پھر جج کیا جائے گا. مگر اب جج کرنے کے بعد پھر بعد میں جو اس کا رزلٹ یا آؤٹ پٹ یا اس کا جو نتیجہ ہے وہ کہاں ظاہر ہونے والا ہے, وہ ظاہر ہونے والا ہے اس میدان قیامت میں. ہم یہ نہیں کہہ رہے کہ اس دنیا کے اندر اس کا نتیجہ بالکل ظاہر نہیں ہوتا, ہوتا ہے مگر پوری طریقے سے اس دنیا کے اندر وہ ظاہر نہیں ہو سکتا. مثلا ہم سنتے ہیں پڑھتے ہیں کہ پروردگار فرماتا ہے کہ لئن شکرتم لازیدنکم, اگر تم شکر ادا کرو گے تو میں نعمتوں میں اضافہ کر دوں گا. تو یہ اس کا ایک امپیکٹ ہے جو دنیا کے اندر ہمیں نظر آتا ہے. انسان ایک سیٹسفیکشن فیل کرتا ہے بہت سارے وہ کام کرنے میں, اللہ بذکر اللہ تطمئن القلوب, کہ آگاہ ہو جاؤ کہ انسان کو اللہ کی یاد میں دل کا اطمینان نصیب ہو رہا ہے. یہ سارے وہ امپیکٹس ہیں جو اس دنیا کے اندر اس کو حاصل ہوتے ہیں, وہ ٹرینکولیٹی, وہ سیٹسفیکشن, وہ اطمینان نفس, وہ سب حاصل ہو رہا ہے اس کو. اس دنیا کے اندر اس کو برکت مل رہی ہے, بہت سی جگہوں پہ کثرت بھی اس کو حاصل ہو رہی ہے, اضافہ بھی ہو رہا ہے, اس کو محبتیں مل رہی ہیں ان کاموں کی وجہ سے کہ جو وہ اچھے کام اس دنیا کے اندر کر رہا ہے. تو بہت سارے اس کے فالوورز ہیں, بہت سارے اس سے محبت کرنے والے ہیں, وہ ٹھیک ہے, وہ سب چیزیں اس کو حاصل ہو رہی ہیں جس کی وجہ سے وہ دنیا کے اندر بھی ایک سیٹسفیکشن حاصل کرتا ہے. مگر آخرت کے اندر وہ چیز جس طریقے سے ریفلیکٹ کرے گی وہ اس دنیا کے اندر ریفلیکٹ نہیں کر سکتی. لہٰذا ہم دیکھتے ہیں کہ بہت سارے افراد جو ہیں وہ ظلم و جور کے باوجود اس دنیا کے اندر دنیاوی جس کو آپ عیاشی کہتے ہیں اس کا وہ سامان کر رہے ہیں، وہ اپنی زندگی کو بالکل اس طریقے سے گزار رہے ہیں کہ جو آنکھوں کو کھیرا کرنے والے، کہ جو لگتا ہے کہ نہیں بہت زیادہ عیاشی کے ساتھ وہ زندگی گزار رہے ہیں، کریکٹ کہ ان کے اندر انٹرنل سیٹسفیکشن نہیں ہوگا، مگر ہم جس کو کہیں کہ ایبسولوٹلی ان کو اس دنیا کے اندر محروم کر دیا جائے، وہ اس امتحان کی فلسفی کے ہی خلاف، وہ امتحان کی فلسفی جو جڑی ہوئی ہے مہلت کے کانسیپٹ کے ساتھ، جس پر پچھلی مرتبہ ہماری بات ہوئی تھی، تو وہ فلسفی جو ہے اگر اس مہلت کو آپ نے انٹیکٹ رکھنا ہے، کیونکہ ضروری ہے امتحان کے لیے، تو پھر امتحان ہو، مہلت ہو، انوائرمنٹ اپنی جگہ پر ایگزسٹ کرتا ہو، تو پھر یہ ہو نہیں سکتا ہے کہ آپ ہر ایک کو پوری طریقے سے اس دنیا کے اندر پنش کر سکیں، ہر ایک کو پوری طریقے سے اس دنیا کے اندر ریوارڈ کر سکیں، یہ پاسبل نہیں ہے۔ پھر اس کے بعد اور بہت ساری چیزیں کہ جن کو علماء کرام نے ڈسکس کیا کہ یہاں پر دنیا کو پوری طریقے سے دار الجزا یا وہ جگہ کہ جہاں پر جزا یا سزا دی جاتی ہے وہ کیوں نہیں بن سکتی ہے، اس کی ایک وجہ بہت اچھی یہ محسن کراتی صاحب نے لکھا کہ یہاں کی سزا سے دوسرے بھی متاثر ہوتے ہیں، یعنی ایک تو امتحان ہے، اس امتحان کے نتیجے میں جو کچھ ہو رہا ہے ہم تو دیکھتے ہیں کہ اس میں بھی متاثر ہوتے ہیں، مگر وہ تو چلیے امتحان ہے، مگر اگر اس دنیا کے اندر ہی پوری طریقے سے اس کو دار سزا یا جزا بنا دیں تو اس کا نتیجہ کیا نکلتا ہے کہ ایک شخص کی سزا جو ہے اس سے دوسرے افراد بھی متاثر ہوتے ہیں، مثلا بیٹا ہے کرتوت اس کے ہیں، یہیں پر اس کو نمونہ عبرت اس طرح سے بنا دیا جائے کہ آخرت کو بالکل ہم مائنس کر دیں، ختم کر دیں، تو اس کی ماں کتنی متاثر ہوگی اس سے، ہم فرض یہ کرتے ہیں کہ ماں کا کوئی قصور نہیں ہے، اسے تربیت بھی صحیح کی، سب کچھ ٹھیک ہے، لیکن اب اگر یہاں پر پوری طریقے سے ہم یہیں پر اس کو سزا دینا شروع کر دیں تو اس کے جو دوسرے افراد ہیں، رشتہ دار ہیں، وہ کتنے متاثر ہوتے ہیں۔ تو امتحان کی حد تک جو ہے وہ تو پھر بھی بات سمجھ میں آتی ہے کہ چلیے ایک امتحان ہو رہا ہے، لیکن یہ کہ اگر اس کو ہی آپ پوری طریقے سے جزا اور سزا بنا دیں، سزا خاص طور پر، تو اس کے اندر یہ والا معاملہ بھی آتا ہے۔ پھر اس کے بعد دوسری چیز بھی یہ ہے کہ یہاں پر اگر فوراً یہ ساری چیزیں ہونے لگیں سزا، تو پھر وہ نیکی جو ہے وہ مجبوری کی نیکی بن جائے گی، وہ اختیار پر ختم ہو گیا نا آپ کا، اس لیے کہ مہلت والا تو کانسیپٹ ہی ختم ہو گیا، مہلت تو کہتے ہی اس کو ہے کہ فوراً آپ کو سزا نہ ملے، اور انسان کو اس بات کا اختیار دیا جائے کہ وہ اس لمیٹڈ پیریڈ کے اندر اپنی مرضی سے اس کام کو انجام دے۔ اس کو سمجھانے کے لیے عام طور پر قرآن مجید کی اس آیت کو اگر آپ ذہن میں رکھیں کہ لو یعجل اللہ للناس الشر استعجالہم بالخیر لقضی، کہ اگر اللہ سزا دینے میں شر میں اتنی ہی جلدی کرتا کہ جتنی یہ لوگ ثواب کے معاملے میں جلدی کرتے ہیں، تو سوچو تو صحیح کہ پھر بچتا کون اس دنیا کے اندر، جیسے ہی مثلا کسی نے کوئی گناہ کا کام انجام دیا ویسے ہی اس کو سزا نے آ کر پکڑ لیا، تو پھر تو آپ بچے گا کون؟ فجر کی نماز قضا کی اور اس کو موت آ گئی، بچے گا کون؟ رمضان کا روزہ نہیں رکھا اور اس کو موت آ گئی، بچے گا کون؟ یا مثلا اس نے حج واجب ہو گیا اور نہیں کیا، ایک ہے اس کو سمجھانا، کنونس کرنا، اس کو ڈرانا، اس کے ذریعے اس کو راغب کیا جا رہا ہے، اور ایک یہ ہے کہ جیسے اس نے یہ کام کیا فوراً اس کو، اس سے کہ آپ کہہ رہے ہیں کہ درمیان میں گیپ نہیں آنا چاہیے، گیپ نہیں آنا چاہیے تو بالکل بھی گیپ نہیں آنا چاہیے، پھر اس کے بعد ایک منٹ اور ایک سال کا کوئی فرق نہیں ہے، پھر اس کے بعد یہ گیپ نہیں آنا چاہیے، یہاں اس نے غلط کام کیا فوراً اس کو پکڑ لیا جائے، اگر ایسا معاملہ ہو تو پھر اس کا نتیجہ کیا نکلے گا کہ کوئی بچے گا نہیں۔ اور دوسری طرف اگر ایسا ہوتا کہ آج اگر کسی نے فجر کی نماز پڑھی اور وہ گھر پر جائے اور جاتے ہی وہ دیکھے تو اس کے تکیے کے نیچے سے $100 کے 10 نوٹ نکل آئے، تو یہ جزا بھی فوراً آ گئی، تو اس کے بعد تو سارے مومن ہوں، اس کے جیسے ہی آپ مہلت کو مائنس کرتے ہیں درمیان سے تو پھر تو سارے کے سارے مومن ہوں، اس کے اندر جو پرنسپل ہے امتحان کا وہ ہے ہی یہ کہ مہلت کا جو پیریڈ ہے اس مہلت کے پیریڈ کے اندر انسان کو آزاد چھوڑا جائے، متوجہ کیا جائے، جیسے میں نے لاسٹ ٹائم جو ایک تعبیر استعمال کی تھی کہ اوپن بک ایگزامر، اور اس کو یہ کہا جائے کہ یہ کرنا ہے یہ نہیں کرنا ہے، یہ ہم نے تم کو گائیڈ کر دیا، ان ہدینا اس سبیلا، جو قرآن کی تعبیر کہ ہم نے راستہ دکھا دیا، اما شاکر و اما کفورا، اب اس کی مرضی ہے وہ شکر کرنے والا بنے یا کفران کرنے والا بنے، تو ساری جو بیوٹی اور حسن ہے وہ اس کے اندر ہے، اس مہلت والے کانسیپٹ کے اندر۔ پھر اس کے بعد امکان توبہ ختم ہو جاتا، پروردگار نے تو اس دنیا کے اندر جو ڈیزائن رکھا ہے وہ یہ ہے کہ اس کے اندر توبہ کے پروویژن کو بھی رکھا ہے، اگر اب آپ تصور میں لے کر آئیں وہ واقعہ اور حکایت کہ جو آپ کے حافظے کے اندر محفوظ ہے. جناب حر نے راستہ روکا اور وہیں پر ان کے اوپر عذاب آ گیا. جیسے انہوں نے راستہ روکا امام حسین کا, فوراً ان کے اوپر عذاب آ گیا. توبہ کا دروازہ جو بعد میں ان کے لیے ایکسرسائز ہونا ہے, اس کی گنجائش ہی ختم ہو گئی. اگر فوراً فوراً عذاب آنا شروع ہو جائے تو پھر اس کے بعد توبہ کی جو گنجائش رکھی گئی ہے وہ گنجائش بھی ختم ہو جائے گی. لہٰذا پروردگار عالم نے یہ جو ڈیزائن ہے, پھر میں کہہ رہا ہوں کہ ہم ہاؤ کو انڈرسٹینڈ کر رہے ہیں کہ یہ ڈیزائن بنایا کیسے گیا ہے, اس کے اندر ایک توبہ کا پروویژن رکھا گیا. پھر دوسری بات, آخری بات یہ ہے کہ بہت اچھی بات انہوں نے کی کہ نیکی اور جرم کے آثار دنیا کے اختتام تک کاؤنٹ کیے جائیں گے. ایک شخص ہے وہ دنیا سے بھی چلا گیا ثواب جاریہ, ایک شخص اس دنیا سے چلا گیا عذاب جاریہ, کوئی اچھا کام کر کے گیا جو اس کی ذات تک محدود نہیں تھا, کوئی برا کام کر کے گیا جو اس کی ذات تک محدود نہیں تھا. آپ فالو کر رہے ہیں؟ اب اس ثواب جاریہ کو اگر کاؤنٹ کرنا ہے تو یو ہیو ٹو ویٹ فار دا لاسٹ ڈے, کہ جب یہ پورا سلسلہ کمپلیٹ ہو جائے تو پھر تو اکاؤنٹ پورا ہوگا کہ اس نے جو نیکی کا کام کیا تھا اس سے کتنے لوگوں نے فائدہ اٹھایا, وہ سارا کا سارا ثواب اس کے نامہ اعمال کے اندر دکھا جائے گا. فار ایگزامپل, اس نے کوئی مسجد بنائی تھی, جب تک یہ مسجد ہے نمازی آ رہے ہیں نماز پڑھ رہے ہیں تو اس کو ثواب مل رہا ہے. تو یو ہیو ٹو ویٹ فار دا لاسٹ ڈے, کہ جب اکاؤنٹ پورا ہو کہ کتنے افراد نے یہاں پر آ کر نماز پڑھی, یہ مسجد جو ہے وہ کتنے لوگوں کے لیے فائدہ مند ثابت ہوئی, اگر وہ قربتن للہ کی نیت کے ساتھ اس نے مسجد بنائی تھی. اسی طرح سے خدا نہ کرے کسی نے کوئی برا کام انجام دیا, ایسا برا کام انجام دیا کہ جس کا امپیکٹ لانگ لاسٹنگ ہے, اس کی ذات تک محدود نہیں ہے. اس نے ایک بری کتاب لکھ دی, ایک فحش لٹریچر جو ہے اس کا اضافہ کر دیا, ایک نائٹ کلب کھول دیا, اب جتنے افراد وہاں پر آ رہے ہیں اور وہ سب کے سب اس کی وجہ سے اپنے اس برے کام کو انجام دے رہے ہیں, تو یہ عذاب کے لیے بھی آخری دن تک آپ کو انتظار کرنا پڑے گا کہ کتنے افراد اس سے نگیٹولی متاثر ہوتے ہیں. تو یہ بہت اچھا ایک انالیسس تھا جو انہوں نے کیا کہ دنیا دارالحساب یا دنیا دارالجزا کیوں نہیں ہو سکتی. اب اس کے بتائیے تھوڑا سا ہم مزید اس کے اندر آگے بڑھتے ہیں. ایک بحث عدل الہی میں بھی, عالم تحری نے بھی اس کو تھوڑا مختلف انداز سے اس کو پریزنٹ کیا ہے, بہت ہی شیریں بحث, بہت ہی ایبزاربنگ, پرسنلی مجھے بہت پسند ہے واقعی. ایک مثال ہے کہ جب آپ اس دنیا سے ٹرانزیشن کی بات کرتے ہیں اور کہتے ہیں کہ ہم اس دنیا سے جا رہے ہیں آخرت کی طرف, اسلام کا تو کانسیپٹ یہی ہے نا, ایک ایسا کانسیپٹ ہے کہ جس کے اوپر تقریباً ادیان الہی جتنے بھی ہیں وہ سب کے سب متفق ہیں. تقریباً ادیان الہی جن کو آسمانی ادیان آپ کہتے ہیں, کرسچینٹی جوڈائزم نے تھوڑا اصرار کم کیا اس کے اوپر, لیکن بہرحال وہ بھی اس پر ایگری کرتے ہیں کہ آخرت ہے. اسلام تو خیر اس کے اوپر بات کرتا ہی ہے. بعض دیگر مذاہب ہیں کہ جن کو عام طور پر ادیان آسمانی یا ادیان الہی کاؤنٹ نہیں, توحیدی ادیان کاؤنٹ نہیں کیا جاتا, انہوں نے اس کے علاوہ کچھ اور بھی چیزیں سجیسٹ کی ہیں, جیسے آپ تناسخ یا آواگوان کا جو نظریہ ہے شاید آپ نے سنا ہو, زیادہ بہتر الفاظ میں جو ہندوؤں کا جو نظریہ جنم کا, کہ یہ پہلا جنم ہے پھر دوسرا جنم ہے پھر تیسرا جنم ہے, تو انہوں نے معاد کو اس طریقے سے ایڈریس کیا ہے, اس کو اسلام ایگری نہیں کرتا. اس پر انشاءاللہ اگر گنجائش ہوئی تو بعد میں بات کریں گے, مگر ابھی اگر آپ تھوڑا سا دیکھیں کہ یہ جو ٹرانزیشن ہے کہ یہ دنیا ہے اور یہ آخرت ہے, تو یہ دنیا سے جو آخرت کا ٹرانزیشن ہو رہا ہے وہ تو ٹھیک ہے, بہت سارے کانسیپٹس ایسے ہیں کہ جو دنیا اور آخرت کے ساتھ ہیں اور ان کو سمجھنے کے لیے ضروری ہے کہ ہم تھوڑا سا پیچھے کی طرف جائیں کہ یہ کوئی پہلا ٹرانزیشن ہو رہا ہے یا اس سے پیچھے بھی کوئی ٹرانزیشن تھا جہاں سے ہو کر آ رہے ہیں. دیکھیں وی آر فورسنگ, ہم آگے دیکھنے کی کوشش کر رہے ہیں اور ہم کو نظر تو نہیں آ رہا, ہمیں بتایا جا رہا ہے کہ تم کہیں سے آئے ہو اور تمہیں کہیں پر جانا ہے, تو جہاں پر جانا ہے وہاں پر تو ایک شخص ہے وہ چلا گیا ہے نا, اب ہمیں تو نہیں معلوم کہ وہ کدھر گیا, ہم نے اس کو مثلا دیکھا کہ وہ زندہ تھا, اس کا انتقال ہو گیا, انتقال ہو گیا تو ہمیں ایک پروسیس بتایا گیا, ہم نے اس کو دفنا دیا, اب دفنانے کے بعد اس کے ساتھ کیا ہو رہا ہے گاڈ نوز بیٹر, فار دیٹ ویری ریزن وی آر انفارمڈ نا کہ اس کے ساتھ یہ ہو رہا ہے یہ ہو رہا ہے یہ ہو رہا ہے یہ ہو رہا ہے یہ ہو رہا ہے, اور آخر میں اس کا معاملہ یہ ہے کہ قیامت میں اس کو اٹھایا جائے گا اور اسی آئینے میں ہمیں ہمارا जो हाल है वो दिखाया जा रहा है। ये देखो तुम्हारे साथ भी यही होना है, ये तुम्हारे पास टाइम है। वो जो होना है वो बताया जा रहा है, मगर पीछे भी कुछ है कि जो हो चुका है। हमारे पास 100% डिटेल्स उसकी भी ना हो, मगर काफी डिटेल्स हैं हमारे पास, और उसको जब हम देखते हैं तो हमें बहुत कुछ यहां पर समझना आसान हो जाता है। ये है एक बुनियादी नुक्ता। अच्छा, अब यहां इसके साथ जो बहस जुड़ जाती है वो है इस्लाम का दीन फितरत होना, जो इस्लाम का क्लेम है। इस्लाम का एक क्लेम ये है कि इस्लाम जो है वो दीन फितरत है, दुरुस्त। अच्छा, दीन फितरत होने की डिटेल्स बहुत ज्यादा है। हम तो इस वक्त जो बहस कर रहे हैं उसके साथ जो एक रेलेवेंट डिटेल बनती है उसके लिए मैं आपको चाहूंगा कि थोड़ा सा ऑन बोर्ड है। अगर मैं आपसे पूछूं कि इस्लाम के दीन फितरत होने का क्या मतलब, आपके जहन में क्या आता है? What comes in your mind straight away? इस्लाम दीन फितरत है, क्या मतलब?
इस्लाम जो अहकाम हमारे ऊपर फर्ज किए हैं वो तकरीबन जो हमारी फितरत से मैच करते हैं।
ओके फाइन, फितरत क्या है?
फितरत यानी जो इंसान खुद से चाहता है करना।
ओके, मतलब
जैसे इंसान जो है किसी ऐसे को चाहता है जो बे है वो, तो उसके अंदर खुदा ने कहा है कि एक ही जात है बे है, वो खुदा है। इंसान तलाश करता है ना,
कोई और
एक जो उनको बड़ा समझता है और जो अच्छाई को अच्छा समझता है।
ठीक है, ये फितरी है कि उसकी अकल उसको यहीं तक लेकर जाएगी। फाइन, और कोई चीज? एक चीज है जिसको कहा जाता है फितरी, और एक है जिसको कहा जाता है कस्बी नेचुरल और एक्वायर्ड। क्या फर्क है इन दोनों का? आसान, अब इसकी क्या मिसाल बनेगी? ठीक है, ओके फाइन, दुरुस्त है। तो फिर इसका मतलब क्या हुआ? इसका मतलब ये हुआ कि इस्लाम दीन फितरत है तो सब कुछ उसके अंदर मौजूद है। इस्लाम जो कुछ भी बताना चाहता है इंसान के अंदर मौजूद है, तो अलग से बताने की जरूरत क्या है? क्वेश्चन तो है ना, जब इस्लाम दीन फितरत है तो इसका, और फितरत वो है कि जो इनबिल्ट मौजूद है, ऑटोमेटिक अंदर है। जब इस्लाम दीन फितरत है तो फिर इस्लाम अलग से क्या बता रहा है कि जिसकी वजह से हम इस्लाम को इस्लाम दीन फितरत कह रहे हैं? व्हाट डज दिस मीन, यानी आप इसको कैसे रिकंसाइल करते हैं? इधर से एनीबॉडी फ्रॉम दिस साइड, आप क्वेश्चन समझ रहे हैं? पहले ये बताइए, फितरत के बारे में हमने कहा कि एक्वायर्ड के मुकाबले पर होता है। एक्वायर्ड वो है कि जिसको आप हासिल करते हैं। इस्लाम को आप हासिल करते हैं या अंदर होता है, इनबिल्ट होता है? अगर एक्वायर्ड नहीं है तो नबी से आप क्या सीख रहे हैं? ट्राई टू अंडरस्टैंड द क्वेश्चन, इस बात को समझने की कोशिश कीजिएगा। क्या मतलब?
एरिया के लिहाज से जो इंसान जिस मौसम में रहता है वहां की प्रॉपर्टी से अपना ही कोशिश करता है।
ठीक है, ओके।
तो ये जमानों में
नहीं, इसका हमारी इस गुफ्तगू से क्या ताल्लुक है? जो आप फरमा रहे हैं वो बात तो सही है।
इस्लाम हमें अपनी अच्छी,
इस्लाम के दीन फितरत होने का क्या मतलब है?
मतलब जो हमारे लिए फायदेमंद है और उसको भागने में
तो हम हासिल कर रहे हैं ना, कसबी हुआ ना वो, तो फिर फितरी कैसे हुआ? जो आप बात कह रहे हैं वो बहुत इंपॉर्टेंट है, जो आप कह रहे हैं बहुत इंपॉर्टेंट है। मैं चाह रहा हूं कि उसको खोल के कोई बयान करें।
इस्लाम से हमें बताता है कि ये हमारी फितरत में जो है इसका तरीका क्या है, हमें इसको कैसे इस्तेमाल करना है, इसमें क्या चीज सही है क्या नहीं है।
तो फितरी कैसे हुआ
वो तो हमें बता रहा है ना फितरत के बारे में। मतलब जैसे एक बच्चा है उसके जहन में तो सिर्फ सच है, या अगर कोई उससे झूठ कहता है तो उसको तो नहीं पता। ये इस्लाम बताता है कि इस तरह से जो बात हो,
मतलब फॉर एग्जांपल एक शख्स है वो आपके सामने अगर झूठ कहता है, इस्लाम आपको क्या बताता है इसके बारे में? ये दूध जो है बिल्कुल खालिस है जबकि उसके अंदर मिलावट मौजूद है, इस्लाम तो नहीं बताता। ये तो लेबोरेटरी का टेस्ट बताता है, इसमें इस्लाम क्या बताता है? बाहर से मारकर समझिएगा, जो आप कह रहे हैं उसी को क्रिटिकली एनालाइज करें ना कि क्या आप कह रहे हैं और उसका क्या मतलब निकलता है। जी,
क्या
तो इस्लाम को नहीं करना चाहिए, बिल्कुल सही। तो ये तो ऑलरेडी मौजूद है ना फितरत में, तो फिर इस्लाम की जरूरत तो ना हुई। तो क्यों दिए जब वो अंदर मौजूद है? तो यहाँ पर इनकी वो बात जो है वो बहुत मैटर करती है, ये जो अभी थोड़ी देर पहले कह रहे थे कि इंसान जो है उसकी फितरत जो है वो कहीं पर स्ट्रांग है कहीं पर कमजोर है, इन्फ्लुएंस होती है, और इस्लाम उसको उस गाइडेंस के जरिए से एक सिराते मुस्तकीम के ऊपर चलने में मदद देता है। कोई भी चीज़ उसकी फितरत के खिलाफ नहीं होगी, देखो सही, अगर हो जाए तो अदल के खिलाफ होगा, ये उसूली तौर पर ये बात दुरुस्त है। अब मैं आपके सामने दो तीन मिसालें रखता हूँ। ये बताइए, ये जो भी हमने इल्म की बात की ना, इल्म कस्बी है, दुरुस्त है, इल्म कस्बी है, उसको हम हासिल करते हैं, इल्म के पीछे क्या है, आप इल्म क्यों हासिल करना चाहते हैं, वो क्या फितरी इनिशिएटिव है जो आपके अंदर मौजूद है, इंस्टिंक्टिव, वो क्या है, वो क्या चीज है, उसके लिए क्या लफ्ज है, बेहतर क्यूरियोसिटी, आसान क्यूरियोसिटी या तजस्सुस, बरस तजस्सुस हर एक के अंदर फितरी है, बात समझिएगा, तजस्सुस आपके अंदर फितरी है, वो क्या कर रहा है, ये क्या हो रहा है, उधर क्या हो रहा है, आप बैठे हैं और पीछे से किसी ने आपके कंधे पर हाथ रखा, आपने फौरन पीछे मुड़कर देखा, क्यों, आपने एहसास किया, फौरन आप पीछे मुड़कर देखते हैं, क्यों, ये आपके अंदर तजस्सुस रखा गया, कौन था वो, कौन था ये आपके अंदर एक मुतजस्सिस जो जिबिल्लत है, ये आपके अंदर इनबिल्ट है, ये अगर आप एक नॉर्मल इंसान हैं तो आपको कहीं से सीखना नहीं है, तजस्सुस इंसान के अंदर मौजूद है। अब उस तजस्सुस का इस्तेमाल टू फोल्ड में हो सकता है, पॉजिटिव भी हो सकता है, नेगेटिव भी हो सकता है। आप देखते हैं कि एक इंसान जो है वो तजस्सुस करता है और उसके जरिए से क्या मालूम करना चाहता है, उसके घर में क्या हो रहा है, ये वो तजस्सुस है कि जिसके लिए कुरान कहता है ला तजस्सुस, ये तजस्सुस मत करो, फितरी है, इस्लाम दीन फितरत है, तजस्सुस को बातिल नहीं करेगा, तजस्सुस को चैनलाइज करेगा, वो बताएगा कि इस तजस्सुस को कैसे इस्तेमाल करना है, कैसे यूज करना है। इस तजस्सुस का एक गलत तरीका भी हो सकता है, इस तजस्सुस का एक सही तरीका भी हो सकता है। इस्लाम ये बताएगा कि जो तुम्हारे अंदर तजस्सुस मौजूद है उसको कहां यूटिलाइज करना है। अब वो जो इल्म हासिल करने वाली बात जो थी वो है कस्बी है, नो डाउट, उसके पीछे तजस्सुस फितरी है, जो आप कस्ब करना चाहते हैं वो एक आपका अमल है, वो आपका एक अमल है कि जिसके जरिए से आप कोई काम करना चाहते हैं, बिल्कुल ठीक है, पीछे एक फितरी चीज मौजूद है, वो तजस्सुस है। अब आप कहें कि मैं इल्म हासिल करूं, बहुत अच्छी बात है, फाइन, इंसान के अंदर ये तजस्सुस हो, यार ये दुनिया खुद से बन गई, ये तजस्सुस कैसे हो सकता है, कोई तो है जो बनाने वाला, ये वो तजस्सुस है जो पसंदीदा है, ये काम कैसे हो रहा है, ये लिखता कैसे है, ये कैसे लिखता है। अब आपने कहा इसके अंदर मैं खोल कर देखता हूं कि ये कैसे लिखता है, फिर आपने चेक किया इसके अंदर ये चीज मौजूद, इसके अंदर ये गीला क्या है, किसी से आपने पूछा कुछ किया और आपने कहा कि इसके अंदर इंक डाली जाती है, उस इंक को इसके जरिए से फ्लो मिलता है और एज अ रिजल्ट यहां पर हम इस चीज को, मतलब ये सारी चीज आप देखते हैं आंखों के जरिए से, और आंखों के जरिए से जो आप देखते हैं एक दो तीन चार अफरा, एक तजस्सुस पैदा होता है, ये आंख काम कैसे करती है। अब आप पीछे जाते हैं कि इसके पीछे मैकेनिज्म क्या चल रहा है, ये तजस्सुस है, उस तजस्सुस की वजह से कुछ हासिल किया जा रहा है, वो जो हासिल किया जा रहा है इस्लाम उसको दो कैटेगरीज में डिवाइड करता है, सही गलत। ये तजस्सुस अगर आप गलत तरीके से इस्तेमाल करेंगे तो गड़बड़ हो जाएगी, सही तरीके से इस्तेमाल करेंगे तो बहुत अच्छा होगा, ऊपर की तरफ जाएंगे, ठीक हो गया। इंसान भूख महसूस करता है, फिक्री है, कोई कहीं पर सीख कर नहीं आया, आपके अंदर इनबिल्ट मौजूद है भूख का एहसास, खाना चाहिए, यह फितरी एक एहतियाज है, एक तलब है, दुरुस्त है। इस्लाम के दीन फितरत होने का मतलब यह है कि इस्लाम आपको खाने से मना नहीं करेगा, वो ये नहीं कहेगा कि तुम खाते क्यों, जैसे कि जो खालिक है वो इंसान का बनाने वाला है, वो जानता है कि उसको कैसे बनाया है, लिहाजा उसके अंदर जो रिक्वायरमेंट्स है वो मौजूद है, उसको पता है, वो ये नहीं कहेगा कि तुम खाते क्यों, वो ये पाबंदी नहीं लगाएगा कि तुम मत खाओ, वो ये बताएगा कि क्या खाओ और क्या। आप सुअर का गोश्त खा लें, भूख मिट जाएगी, काम हराम हो जाएगा। इस वजह से नहीं कि आपने खा लिया, इस वजह से कि आपने सुअर खा लिया। आप दूसरी हलाल गिजाएं खाते, इस्लाम ने उसको एडवोकेट किया, हलाल अन तैयबा, हलाल खाओ, तैयब पाको पाकिजा खाओ, बहुत अच्छी बात है। केस ये, आपको प्यास लग रही है, प्यास का लगना बिल्कुल फितरी है। इस्लाम ये नहीं कहेगा कि आपको प्यास क्यों लगती है, नो। आप क्यों कुछ पीना चाहते हैं, नो। इस्लाम इस पर कोई एतराज नहीं करेगा, वरना वो दीन फितरत नहीं रहेगा। इस्लाम का एतराज शराब पीने पर होगा कि पीने के लिए फकत यही चीज बाकी थी, पीने के लिए पानी मौजूद था, दूसरे मशरूबात थे, आप उनसे इस्तेफादा करते, हराम की तरफ आप क्यों गए। इम्तिहान जो है ना वो इसके अंदर है, ट्राई टू अंडरस्टैंड। इस्लाम के दीन फितरत होने का मतलब ये है कि जो फितरत के अंदर चीज मौजूद है उसकी सेटिस्फेक्शन को इस्लाम एडवोकेट करेगा, यही बताएगा कि बाहर वो क्या है कि जिसके जरिए से तुम अपनी इस फितरी जरूरत को सेटिस्फाई कर सकते हो। गेटिंग द पॉइंट, बात समझ में आ रही। अब उसके बाद अगला मरहला क्या है, इम्तिहान। आप कैसे उसको सेटिस्फाई करते हैं, बता तो दिया इस्लाम ने, अब आप कैसे उसको सेटिस्फाई करते हैं, इसके ऊपर अकाउंटेबिलिटी है, इसके ऊपर अकाउंट। शादी क्यों की, यह एतराज गलत है। वो जिनसी ख्वाहिश उसके अंदर मौजूद थी, इंसान है, नॉर्मल है, होगी। गलतकारी की तरफ अगर वो जा रहा है, इस्लाम कहेगा ये तुमने गलत कर दिया, हमने तुम्हें बताया था, हमें इस पर एतराज नहीं था कि तुमने अपनी जिनसी ख्वाहिशात को पूरा क्यों किया, ये तो करोगे, मगर उसका तरीका ये था, ये हलाल गिज़ा थी, ये हलाल मशरूब था, ये हलाल ताल्लुकात थे। अब उसके बाद मामला हल हो जाता है। बात कुछ वाज़े हो रही, फितरी रिक्वायरमेंट, इम्तिहान, तालीम, और उस तालीम के ऊपर अमल कैसे किया, उसके नतीजे में हिसाब किताब। क्लियर हो रही बात। अब मैं आपसे सवाल करता हूं जो यहां पर हमारा डिस्कशन इसके साथ रेलेवेंट बनता है। ये बताइए, आप इंसाफ से मुझे बताइए, जितने यहां पर मौजूद हैं, आप जीना चाहते हैं, मरना चाहते हैं, कहीं सीख कर आए, कहीं पर सीख कर आए? नहीं। बच्चा जैसे उसको होश आता है, आप उसको पूछें, बोलने के काबिल हो जाए, अपना माफिक जमीर बयान कर सके, वो मरना नहीं चाहता। आप जीना चाहते हैं, मरना चाहते हैं? आप जीना चाहते हैं, फना होना चाहते हैं, बाकी रहना चाहते हैं? आप मरना नहीं चाहते, आप बाकी रहना चाहते हैं, आप जिंदा रहना चाहते हैं, आप मौत को नापसंद करते हैं, हम मौत को नापसंद करते हैं सर। ये फितरी है पूरी दुनिया में। आप पूछें हर नॉर्मल इंसान को, पागल वगैरह उसके बात नहीं कर रहा, नॉर्मल इंसान की बात कर रहा, आप उसको पूछें तो कहेगा मैं मरना नहीं चाहता, मैं जिंदा रहना चाहता हूं। ऐसा ही है, ठीक है। इसका मतलब ये फितरी है। जो हमारा लिटमस पेपर टेस्ट था वो तो यही था ना बाबा, कि कहीं से अगर सीखा हुआ नहीं है तो फितरी है, ठीक हो गया। अब मैं आपसे पूछता हूं कि इस्लाम दीन फितरत है, क्लेम तो यही है ना, इस्लाम दीन फितरत है। कुरान कहता है कुल्लु नफ्सिन ज़ायक़तुल मौत, हर जीव को मौत का जायका चखना है। अब आप मुझे समझाइए कि ये अगर दीन फितरत है, ऐसा हो जाता ना कि जब तक आप इस्लाम में नहीं आएंगे तो भाई ये तो दूसरे अधियान जो है वो तो फितरी नहीं है, ये इस्लाम जो है वो तो दीन फितरत है। जब आप इस्लाम के अंदर आ गए, एज अ रिजल्ट नाउ व्हाट आर यू गेटिंग, आपको मौत नहीं आएगी, तब तो मजा है। लेकिन अब जो केस हो गया वो ये हो गया कि जहां पर जैसे ही हमने इस्लाम कबूल किया एंड वी स्टार्टेड कि हम कुरान को पढ़े, पहला टेक्स्ट हमारे पास यही, हमने पढ़ा, हमको मिल गया, अयनमा तकूनू युद्रिकुमुल मौत, तुम कहीं पर भी चले जाओ मौत तुम्हें आ जाएगी। हमें बिल्कुल लगी लिपटी नहीं रखी, लगी लिपटी नहीं रखी, क्लियर कट बताया कि जनाब आली ये आप इस दुनिया के अंदर जो आए हैं इस्लाम को कबूल करने के बाद भी ऐसा नहीं होगा कि आपको मौत नहीं आएगी, मौत तो आएगी। हम फितरी तौर पर जिंदा रहना चाहते हैं, वन इस्लाम दीन फितरत है, टू इस्लाम कहता है मौत जरूर आएगी, थ्री ये इस्लाम के दीन फितरत होने के साथ आप इसको रिकंसाइल करें। हुआ करें, ये तो बात की बात है ना दोस्त, इस वक्त तो हम बात जिस पैरामीटर में कर रहे हैं ना, क्या ये भाई हमको नीचे हमको रहने दो, इधर ही यार हमको दुनिया में रहने दो भाई, हमको मरने का कोई मूड नहीं है। आप लोगों से इंटरव्यू तो करें, लोगों से आप डिस्कस तो करें ना, हमारा मरने का कोई मूड नहीं है, हमें रहने दे जिंदा यहीं पर, मरने का कोई दिल नहीं है, कोई नहीं मरना चाह रहा भाई। ये तो आप सारे फलसफे जो बिगाड़ रहे हैं वो तो ठीक है, मगर आप मरना कोई नहीं चाह रहा, वो जिंदा रहना चाह रहे हैं। दीन फितरत होने का क्लेम उसके साथ कैसे आप उसको रिकनसाइल करें? तो अब इसका मतलब क्या हुआ? इसका मतलब ये हुआ कि जिस तरीके से तजस्सुस फितरी था और फिर इस्लाम ने ये बताया कि इसका तजस्सुस होना चाहिए उसका नहीं होना चाहिए, ठीक हो गया। इसी तरीके से हमने देखा कि कहा कि भूख बिल्कुल फितरी है, ये खाओ और ये मत खाओ, ठीक है जी। इसी तरीके से एक इंसान के अंदर प्यास फितरी थी, ये बताया ये पियो और वो ना पियो, ठीक है जी। इसी तरीके से इस्लाम क्या बता रहा है, इस्लाम मौत के जरिए से क्या मैसेज दे रहा है। अब यहां पर बहुत इंपॉर्टेंट हो जाता है, सुनिएगा। केस ये कि इस्लाम मौत को इलाज बताता है, जो भी उन्होंने कहा मौत को इलाज बताता है। क्या मतलब इलाज बताता है? इस्लाम ये कहता है कि जनाबे आली आप बाकी रहना चाहते हैं, आप बाकी रहना चाहते हैं, आप फना तो नहीं होना चाहते हैं। आपने कहा नहीं, हम फना नहीं होना चाहते, कहा इस दुनिया में नहीं हो पाएगा, फॉरगेट इट, जो डिजाइन है उस डिजाइन के मुताबिक हम आपको बता रहे हैं इस दुनिया में आप बाकी नहीं रह सकते। जो आपकी गलत फहमी है इस्लाम उसको करेक्ट कर रहा है। इस्लाम ये नहीं कह रहा है कि हम आपको बाकी नहीं रखेंगे, हम आपको बाकी रखेंगे। इस्लाम ये कह रहा है कि हम दीन फितरत आपको ये बताएगा कि आपकी फितरी जो एहतियाज है, जो आपके अंदर जो नीड है, उसको आप कैसे सेटिस्फाई कर, हम आपको बता रहे हैं। आप मौत को गलत समझ रहे हैं, जो उन्होंने ताबीर इस्तेमाल की, कि अगर आप ये समझ रहे हैं कि मौत के जरिए से आप फना हो जाएंगे, यू आर रॉन्ग, इसके जरिए से ही आप बाकी रहेंगे। जब ये कॉन्सेप्ट क्लियर होता है तो फिर क्या होता है, मौत से इंसान की मोहब्बत बढ़ जाती है। तो मौला का वो जुमला जो समझ में आता है कि अबू तालिब के बेटे को इस बात की परवाह नहीं है कि मौत उस पर आ गिरे या वो मौत पर जा गिरे, क्यों, मैं मौत से इतना मानूस हूं कि जितना बच्चा अपनी मां के फितरी जखीरे गजा से मानूस नहीं होता। ये क्या जुमले हैं, ये कौन सी दुनिया है, ये कहां की बात हो रही है? ये उस कॉन्सेप्चुअल करेक्शन के बाद पॉसिबल है, आइडियोलॉजिकल करेक्शन के बाद, कि जहां पर मौत को फना के इक्विवेलेंट ना समझा जाए, ये समझा जाए कि मौत वो रास्ता है कि जिसके जरिए से आपको बका हासिल होगी, तब तो ये पॉसिबल है, अदरवाइज पॉसिबल नहीं है। अच्छा, अब आइए जरा सा इसको पीछे की तरफ देखिए। ये इस दुनिया से आखिरत का जो ट्रांजिशन है, इस बका के जरिए से हम कुछ समझना चाह रहे हैं ना, बका की जो ख्वाहिश, बका का जो जज्बा है, उसके जरिए से हम कुछ इस्तदलाल कर रहे हैं। जरा सा इसको देखिएगा पीछे की तरफ। इस दुनिया में आने से पहले एक इंसान कहां होता है? इमीडिएट इसी दुनिया रह में मादा, ठीक है, शिका में मादा, वूम ऑफ द मदर, ठीक है। मैंने हवाला दिया था इलाही के अंदर आलम मुतहरी ने, दीगर उलमाए कराम ने भी इस तमसील से बहुत जबरदस्त नतायज मुरतब किए और उस डिजाइन को समझाने की कोशिश की है कि जो एग्जिस्ट करता है। वो कहते हैं जनाब आप इस दुनिया से पहले यानी इस दुनिया के अंदर ही एक फेज से गुजरे और वो फेज ये है कि आप मां के पेट से इस दुनिया में आए, ठीक है जी। अब वो मिसाल जो उलमाए कराम ने बयान की, एक्सलेंट, क्या आप तस्वुर करें कि वो बच्चा जो मां के पेट के अंदर डेवलपिंग फेज के अंदर है, जिसके लिए परवरदिगार आलम ने कहा युसव्विरुकुम फिल अरहाम कैफ यशा, वो खुदा है कि जो तुम्हारी मां के शिकम में तुम्हारी सूरत बनाता है जैसी चाहता है। ये खुद खुदा की निशानियों में बहुत बड़ी निशानी है, ऑनेस्टली स्पीकिंग बहुत ही बड़ी निशानी, यानी इस पूरे प्रोसेस को स्टडी करके बहुत सारे अफराद जो है वो खुदा के कायल हुए हैं। हुआ ऐसा कि ये क्या हो रहा है, ये जो फीटस की जो डेवलपमेंट है, जिनीन जिसको कहा जाता है, कि ये फर्स्ट वीक में, फिर सेकंड वीक में, थर्ड वीक में, या दूसरे जो मारूफ जो ताबीरात है कि पहले महीने की डेवलपमेंट, दूसरे महीने की डेवलपमेंट, तीसरे में, यहां तक के परवरदिगार फरमाते हैं सुम्मा अंशअना खल्कन आखर, हमने उसको कुछ और ही बना दिया, बन रहा था यहां तक कि हमने उसको कुछ और बना दिया, فتبارک اللہ احسن الخالقین, بابرکت ہے وہ خدا کہ جو احسن الخالقین ہے, خدا نے ناز کیا ہے اس کے اوپر کہ ہم نے انسان کو ایسا بنایا. اچھا اب وہ جو انسان وہ جو شکم مادر میں بن رہا ہے, تمثیل یہ ہے کہ جب وہاں پر اس کے آرگنس ڈیولپ ہو رہے تھے کنسیو ہونے کے بعد, آہستہ آہستہ جو آرگنس ڈیولپ ہو رہے تھے ان کو دیکھنے کے بعد جو آلریڈی ایگزسٹنگ جو ماں کے اپنی باڈی پارٹس تھے انہوں نے آپس میں باتیں کرنا شروع کی. سنیے گا اس کو, وہ لنگس تو پہلے سے موجود ہیں, ٹھیک ہے, جگر پہلے سے موجود ہے, گردے پہلے سے موجود ہیں, دل پہلے سے موجود, سب موجود ہیں. انہوں نے آپس میں بات چیت شروع کی, انہوں نے کہا یہ نیا کون آ گیا, ہم تو یہاں پر اولڈ یہاں پر سیٹلر تھے, ریسیڈنٹ تھے, یہ نیا سیٹل کون ہو رہا ہے یہاں پر, یہ نیا کون آ گیا. اب یہ جو گفتگو ہو رہی تھی اس گفتگو کا نتیجہ کیا نکلا, آپس میں وہ لوگ باتیں کر رہے ہیں, یہ تو خاموش ہے, وہ تو نیا بن رہا ہے ابھی, یہ آپس میں باتیں کر رہے ہیں. تو انہوں نے کہا کہ صاحب اتنا طے ہے یہ جو یہاں پر آیا ہے نا رہے گا نہیں, چلا جائے گا. فار ایگزامپل دل نے کہا رہے گا نہیں, چلا جائے گا. پھیپھڑے نے سوال کیا بھائی کیسے چلا جائے گا, تم کو کیا پتا, ابھی تو یہ آیا ہے. کہ نہیں, اس کی ڈیولپمنٹ بتا رہی ہے کہ یہ یہاں کے لیے نہیں ہے. کیا یہ جس طریقے سے ڈیولپ ہو رہا ہے نا, اس کا ڈیولپ ہونا بتا رہا ہے کہ یہ یہاں کے لیے نہیں ہے. کیسے پتا چل رہا ہے, تاکہ تم ذرا دیکھو اس کی تو آنکھیں بن رہی ہیں, آنکھوں کا کام کیا ہے دیکھنا, یہاں پہ تو کچھ دیکھنے کے لیے ہے ہی نہیں, یہ ہے یہاں پر مگر اس کی آنکھوں کا بننا اس بات کی دلیل ہے کہ یہ یہاں کے لیے نہیں ہے, یہ کہیں اور کے لیے, یہ ایک ایسی جگہ پر جائے گا جو رنگ و نور کی دنیا ہوگی کہ جہاں پر یہ منظر دیکھ سکے گا. Getting the point. اس نے کہا کہ دیکھو یہ بھی چیک کرو, اس کا تو کان بن رہا ہے, کانوں کا کام تو سننا ہے, یہاں پہ تو کوئی آواز نہیں ہے, کوئی شور نہیں ہے, اس کے کانوں کا بننا اس بات کی دلیل ہے کہ یہاں بن رہا ہے مگر یہاں کے لیے نہیں بن رہا, یہ کسی ایسی جگہ پر جائے گا جہاں شور ہوگا, جہاں آوازیں ہوں گی. اچھا تم ذرا دیکھو اس کے تو پیر بھی بن رہے ہیں, پیروں کا کام ہے دوڑنا چلنا پھرنا, یہاں پر تو اسپیس ہی نہیں ہے, میدان نہیں ہے, جب یہاں پر اسپیس نہیں ہے میدان نہیں ہے تو یہ کہاں پر دوڑے گا, کہاں پر بھاگے گا. اس کے پیر بتا رہے ہیں کہ یہاں پر بن رہا ہے مگر یہاں کے لیے نہیں بن رہا, اس کے تو ہاتھ بھی بن رہے ہیں, ہاتھوں کا کام کیا ہے اٹھانا رکھنا, یہاں پہ تو کوئی چیز ہی نہیں ہے کہ جس کو یہ اٹھائے گا, جس پیک کے اندر اس کو رکھا گیا ہے وہاں پہ کچھ بھی نہیں ہے کہ جس کو یہ ہینڈل کر سکے ہاتھوں سے. تو اس کے ہاتھ بتا رہے ہیں کہ یہ کسی ایسی جگہ پر جائے گا جہاں پر یہ اپنے ہاتھوں سے چیزوں کو اٹھا سکے رکھ سکے موو کر سکے. سب نے کہا کہ ہاں بالکل تم صحیح کہہ رہے ہو, ایسا ہی ہے, ایسا ہی ہے, یہاں بن رہا ہے مگر یہاں کے لیے نہیں بن رہا. اس کو پتا ہے جو بن رہا ہے, اس کو نہیں پتا مگر بن رہا ہے وہاں پر, وہاں کے لیے نہیں بن رہا. اب میں آپ سے سوال کرتا ہوں, جس طریقے سے آنکھوں کا وہاں پر بننا اس بات کی دلیل ہے کہ وہاں ہے مگر وہاں کے لیے نہیں ہے, پیروں کا وہاں بننا دلیل ہے کہ وہاں پہ ہے مگر وہاں کے لیے نہیں ہے, بالکل اسی طریقے سے ہمارے اندر بقا کی خواہش کا ہونا اس بات کی دلیل ہے کہ ہم اس دنیا میں ہیں مگر دنیا کے لیے نہیں ہے, جیسے کہ یہاں پر بقا نہیں مل سکتی, یہاں پر ایک انسان باقی نہیں رہ سکتا. اس موقع پر وہ جو تھا بچہ, اس بچے کو تو پتا بھی نہیں ہے مگر یہ ہمارے لیے یہاں پر ایک بہت بڑا پروردگار عالم نے ایک انتظام کر دیا کہ یہاں پر رہتے ہوئے ہم خود اپنے بارے میں سوچیں کہ باقی ہو رہنا چاہتے ہو, جی ہاں باقی رہنا چاہتے ہو, کیا اس دنیا کے اندر باقی رہ سکتے ہو, یہ فطری ہے کہ باقی رہنا چاہتے ہو, یہ مشاہدتی ہے کہ ہم مشاہدہ کر رہے ہیں آبزرویشن کر رہے ہیں, یہ بھی چلا گیا یہ بھی چلا گیا یہ بھی چلا گیا یہ بھی چلا گیا, اس کا مطلب یہ کہ اس دنیا کے اندر ہماری یہ خواہش تسکین نہیں پا سکتی کہ ہم باقی رہنا چاہتے ہیں, ہے خواہش فطری. پچھلے فیز میں ہم کو یہ سمجھا دیا گیا کہ بہت ساری چیزیں کسی مرحلے میں ہوتی ہیں مگر وہاں کے لیے نہیں ہوتی ہیں, اس مرحلے میں یہ سمجھایا کہ جو تم باقی رہنا چاہتے ہو اس کو ہم سیٹسفائی کریں گے مگر تم موت کو فنا کیوں سمجھ رہے ہو, उसके जरिए से हम तुम्हारी इस ख्वाहिश को सेटिस्फाई करेंगे. आई गेट इन द पॉइंट. अच्छा, अब उसके बाद आइए, वो बच्चा जिसको बनाया जा रहा है इस दुनिया के लिए, हाँ, वो बच्चा जिसको बनाया जा रहा है इस दुनिया के लिए, जब उसको इस दुनिया के अंदर भेजा जाता है मां के पेट से, तो खुशी खुशी आता है, उसको अच्छा नहीं लग रहा है. मगर अगर उसको यहां पर भेजा है, वो खुशी खुशी नहीं आ रहा है. मगर खुशी खुशी ना भी आए तो उसको इस दुनिया में भेज दिया जाएगा, इसलिए कि उसकी तरक्की इसी में है कि वो वहां पर ना रहे. आज मैं अगर आपसे सवाल करूंगा कि आप वाकई ये चाहते हैं कि हमेशा आपको मां के पेट में ही रखा जाता, तो आप कहेंगे कि नहीं 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 यार, वो कहां महदूद जगह है, ये कहां इतनी वसी जगह है. आपने गौर किया, ये होता है बात का एनालिसिस, ये होता है बात का असेसमेंट. उस वक्त उस बच्चे को नहीं मालूम, लिहाजा जब वो आता है तो रोते हुए आता है, उसको अजनबी लगता है, ये कहां गया, ये कहां गया, ये कहां गया, अजनबियत का एहसास होता है. उसकी आंखों में आंसू आ जाते हैं, वो रोने लगता है, वो चीखने लगता है. मगर उसके उस रोने और चीखने की वजह से प्रोसेस को रिवर्स नहीं किया जाएगा. उसको ये नहीं कहा जाएगा कि ओके 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 वी आर सेंडिंग यू बैक. नो, ऐसा नहीं होगा. तुम्हारा इर्तका, तुम्हारी तरक्की, तुम्हारा आगे बढ़ना इसी में है कि तुम उस मरहले के बाद इस मरहले के अंदर आ जाओ. जिस तरीके से उस मौके पर उसके रोने धोने की वजह से उसके इर्तका और उसके तरक्की को नहीं रोका जाता, उसी तरीके से अगर कोई इस दुनिया से आखिरत में जाते हुए रोना शुरू कर दे, रोका नहीं जाएगा. बहुत खूबसूरत ये एक इक्वेशन है कि जो हमारे सामने आती है कि ये परवरदिगार आलम की रुबूबियत का तकाजा है, उसके रब होने का तकाजा है. हाँ, फिर वही वाली बात कि उस मौके पर उस बच्चे को तो एहसास नहीं होता. यहां पर अगर एक इंसान अपने आप को मारिफत के एतबार से ऊपर ले जाए तो वाली कितना कहेगा, अबू तालिब के बेटे को इस बात की परवाह नहीं है कि मौत उस पर आ गिरे या वो मौत पर आ गिरे. ये वो चीज है जो इस्लाम मानता है. वो कहता है कि इसको अपने अंदर डेवलप करो कि खुदा से तुम्हारी मुलाकात की जो तमन्ना तड़प है वो इतनी ज्यादा शदीद हो जाए कि उसके बाद एक इंसान मौत को सआदत समझने लगे और आखिरत के लिए वाकया एक ट्रांजिशन समझे कि हाँ, यहां से तो जाएंगे तब बका मिलेगी. ये वो चीज है कि जो इंसान चाहता है. अब यहां पर आइए एक तीसरा फेनोमेना जो इसी मिसाल के जरिए से समझ में आता है, वो ये बताइए कि वो जो 8 महीने 9 महीने का जो प्रोसेस है शेकम मादर के अंदर गुजार के बच्चा इस दुनिया के अंदर आता है, हाँ, अगर गड़बड़ वहां पर हो जाए तो यहां पर क्या होगा? लम्हों ने खता की थी, सदियों ने सजा पाई. वो 8 महीने 9 महीने केयर करो, केयर करो, केयर करो. क्यों केयर करो? केयर इसलिए करो कि अगर तुमने केयर ना की तो फिर बाद में मसला बड़ा हो जाएगा. अगर उस मौके पर खाने में, पीने में, दवा में, आराम में एहतियात नहीं की, नतीजा क्या निकलेगा? वो जो आंख सही बननी है उसका मैक्सिमम पीरियड तो यही है ना, 8-9 महीने में बन जानी. वो जो कान सही बनने हैं, जो हाथ सही बनने हैं, पैर सही बनने हैं, वो उसी प्रोसेस में बनने हैं. वो 8 महीने 9 महीने के अंदर बनने हैं, नहीं बने सही बेहतियाती की वजह से गड़बड़ हो गई. माजूरी कितनी जिंदगी की है? पूरी. मुमकिन है 1 दिन 2 दिन 3 दिन की खता हो, मगर उसका नतीजा क्या निकलेगा? उसका नतीजा निकलेगा कि 50 साल 60 साल 70 साल के लिए वो बच्चा मासूम हो जाएगा. वो देख नहीं सकता, वो सुन नहीं सकता. मसलन उसके हाथ नहीं है, मसलन उसके पैर नहीं है. उस बेएहतियाती की वजह से जो उन 9 महीनों के अंदर हो गई, ये 50 साल के लिए, 60 साल के लिए, 70 साल के लिए सफर करेगा. मुजरिम ये नहीं है, इम्पैक्ट है. उसका तो एक इम्तिहान शुरू हो गया जिसमें हम बात कर चुके हैं. ये चीज परवरदिगार आलम ने इस प्रोसेस के जरिए से यहां पर हमको समझाई कि देखो ये होता है. एक फेज के अंदर अगर गलती करोगे तो सिर्फ टाइम को मत काउंट करो, ये मत देखो कि गलती कितनी देर की है. ऐसा होता है कि गलती 1 मिनट की हो और जो उसका जुबरान है, जो उसका नुकसान है, जो उसकी सफरिंग है, वो सालों पर मुहित हो. बिल्कुल यही चीज इस दुनिया और आखिरत के साथ भी है. जो हम तुमको गाइडलाइन दे रहे हैं कि अगर तुमने इस तरह से अमल किया, इस तरह से किया, इस तरह से किया, तो फायदा हमेशा हमेशा का होगा. اور اگر گڑبڑ کر ڈالے تو صرف یہ مت دیکھو کہ یہ کتنی نمازیں قضا ہو گئی یا کتنے گڑبڑ ہو گئے, اس کا امپیکٹ جو ہے وہ پھر ایور لاسٹنگ ہو سکتا ہے, جہنم خالدین فیہا ابدا مثلا, کہ ہمیشہ ہمیشہ وہاں پر رہنا پڑ سکتا ہے. اس میں پھر آپ سال نہیں کاؤنٹ کریں گے, اس میں آپ یہ نہیں دیکھیں گے کہ صاحب غلطی تو اتنے دن کی تھی اور اس کا امپیکٹ جو ہے وہ اتنا لمبا کیسا آ گیا. یہ ہم پچھلے فیز کے اندر دیکھ چکے ہیں, آبزرو کر چکے ہیں. یہ ہے وہ ڈیزائن کہ جو ہم کو سمجھایا جا رہا ہے. اس دنیا کے اندر بھی اگر آپ دیکھیں تو سم ٹائم یہ ہوتا ہے, جب آپ ایکسیڈنٹ کرتے ہیں تو کتنی دیر کی غلطی ہوتی ہے, ہو سکتا ہے ایک منٹ کی بے احتیاطی ہو, اس ایک منٹ کی بے احتیاطی کی وجہ سے انسان ہو سکتا ہے کہ زندگی بھر ہاسپٹلائز ہو جائے, خدا نہ کرے. جی نہ یہ فرق ہے یہی, یعنی ایک ہم کہتے ہیں کہ جس کو کہا جاتا ہے ماں بہل امتیاز, کہ ان دونوں کے درمیان فرق کیا ہے. ایک تو ماں بہل اشتراک ہے کہ ان دونوں کے درمیان کامن کیا چیز ہے, اور ایک ہے ان دونوں کے درمیان فرق کیا ہے. فرق یہی ہے, فرق یہی ہے کہ یہاں پر اس دنیا کے اندر انسان جو پرفارم کر رہا ہے وہاں آخرت کے اندر لا تزر و وازرہ تم وزرا اخرا, ایک کا بوجھ دوسرا نہیں اٹھائے گا. یہ جو فیز ہے وہ الٹیمیٹلی اس دنیا سے جڑا ہوا ہے, ایسا نہیں ہے کہ اس دنیا سے ہٹ کر یہ فیز, اس دنیا ہی کے اندر ایک فیز ہے کہ جہاں سے ایک انسان کو اس دنیا میں آنے کا موقع ملتا ہے, مگر وہ اس دنیا میں آ چکا ہے, شکم مادر دنیا سے باہر نہیں ہے, مگر ود ان دس ورلڈ ود ان دس دنیا ایک فیز رکھا گیا ہے. یہ انسان کی ایک طرح سے انڈائریکٹ آبزرویشن کے اندر رکھا گیا ہے. اگر آپ غور کریں جو تجسس ہے نا جو انسان کے اندر رکھا گیا تھا وہ یہاں پر کاؤنٹ کرتا ہے. اس تجسس کی وجہ سے ہم اس کو اسٹڈی کرتے ہیں, اسٹڈی کر کے ہم اس کے بعد نتائج کو ڈرا کرتے ہیں, کنکلوژنس کے اوپر آتے ہیں, انفر کرتے ہیں, اور پھر اس انفرنس کی روشنی میں آگے کی طرف ہم فورسی کرتے ہیں. یہ پھر تعلیمات ہمیں اس کی روشنی میں سمجھنا ہمارے لیے آسان ہو جاتا ہے.
لیکن
اگر فطرت نہیں بن رہی, یہ عادت ہے, فرق ہے نا دونوں چیزوں کے درمیان. نہ نہ مشکل کا دیکھیے, یہ تو پھر تقریباً وہ والی بحث کی طرف ہم واپس جا رہے ہیں جو پچھلے ہفتے ہم کر چکے تھے, مگر چلیے اگر یہ چیز کلیئر نہیں ہوئی ہے تو ذرا سا اس کو ایک اور اینگل سے دیکھیے. انظر کیف فضلنا بعضهم على بعض. سورہ بنی اسرائیل کیا ہے؟ آج کل تو بڑی آسانی ہو گئی نا, انٹرنیٹ کے اوپر آپ خالی عربی لکھیں تو آپ کو نیچے پوری آیت ریفرنس کے ساتھ مل جاتی ہے. انظر ذرا دیکھو, یہ کون کہہ رہا ہے؟ خدا. ذرا دیکھو یعنی غور کرو اس بات کے اوپر, کیف کیسے, ٹائم ہو گیا بریک کریں پھر اس کے بعد اس کے یہیں سے شروع کرتے ہیں. پروردگار عالم اس بار قرآن اس کنسرن اسلام کی اگر آپ بات کریں تو بہت کلیئر ہے ان چیزوں کے اندر. انظر دیکھو کیف کیسے فضلنا ہم نے فضیلت دی بعضہم علی بعض, بعض کو بعض پر. آپ جو فرق دیکھ رہے ہیں کہ کوئی ہے مثال کے طور پر امیر ماں باپ کے گھر میں پیدا ہوا, کوئی غریب ماں باپ کے گھر میں پیدا ہوا, کوئی باڈی وائز بہت اسٹرانگ ہے کوئی ویک ہے, مثلا کسی کی آنکھیں 6x6 ہیں کسی کی آنکھیں کمزور ہیں. یہ فرق جو پروردگار عالم کی طرف سے ہے آپ اس کو ڈینائی کریں گے؟ فیکچولی انکریکٹ ہوگا اگر میں کہوں کہ سب کے سب برابر ہیں. کہاں برابر ہیں؟ سارے کے سارے برابر نہیں, آئیڈینٹیکل نہیں ہے, فرق ہے ان سب کے درمیان. بعض کو بعض پر فضیلت دی, پروردگار فرماتے ہیں کہ سر دیکھو یعنی ہمیں تو کوئی شرمندگی نہیں ہے, ہم تو کہہ رہے ہیں کہ ہاں بعض کو ہم نے بعض پر فضیلت دی, دیکھو کیسے فضیلت دی. پیچھے کوئی ٹریک ریکارڈ ہے کہ جس کی وجہ سے, اس پرفارمنس کی وجہ سے اس کو یہاں پر کوئی نوازا گیا؟ ایسا بھی نہیں. آخرت کے لیے تو ہم یہ کہتے ہیں, یہاں پر کیا ہے؟ اسلام کی حد تک پچھلے جنم کا کوئی کانسیپٹ نہیں ہے. پیچھے اس نے کوئی پرفارمنس دی ہے؟ نہیں. इस दुनिया के अंदर इसको ऐसा रखा गया है। जी हाँ, तो अब उसके बाद अगला मरहला है कि ये जो तरजीह परवरदिगार आलम में रखी है किसी कारकर्दगी की बुनियाद पर नहीं है, इम्तिहान ही की वजह से है। हर एक का एक सा इम्तिहान नहीं है, इम्तिहान में फर्क रखा है परवरदिगार आलम ने, जिसको जो चीज दी है उसके साथ इम्तिहान जोड़ा हुआ है। देयर इज नो फ्री लंच, ये बात समझ लीजिए अच्छी तरीके से। मतलब क्या होता है, आगे देखिए, वलल आखिरतो अकबरो दर्जात व अकबरो तफसीला। ये तो दुनिया का मामला है, ये आखिरत का मामला है। अल्फाज भी ऐसे हैं कि आप खुद भी थोड़ा सा इंटरप्रेट कर सकते हैं। आखिरत, अकबर बड़ा, दर्जात का बड़ा फर्क होगा, वह अकबर और तफजीला फजीलतों का बड़ा फर्क होगा, ज्यादा फजीलतें वहां पर नुमाया हो रही होंगी, दर्जात का ज्यादा फर्क वहां पर नुमाया हो रहा होगा। यहां इस दुनिया के अंदर है उन जो देखो तुमको नजर आ रहा है, एक ऐसा है दूसरा वैसा है, बिल्कुल ठीक है, एक अकद ऐसा है एक अकद कम है, ठीक है, ये सब तुमको नजर आ रहा है, ये इस दुनिया के अंदर। आखिरत के अंदर दर्जात का ज्यादा फर्क होगा, आखिरत के अंदर फजीलतों का ज्यादा फर्क होगा, वो परफॉर्मेंस बेस्ड है, उसके अंदर असेसमेंट है। उसके अंदर असेस आपको किस चीज के ऊपर किया जाएगा, मैंने आपको 500 रुपए दिए और आपको दिए 300 रुपए, अब मैं इनसे ये कहूंगा 500 रुपए का हिसाब देना, ये जुल्म हो गया। इनसे अगर मैं ये कहूं कि 700 रुपए का हिसाब देना, ये जुल्म है। इनको 300 दिए हैं तो 300 का हिसाब हो सकता है, इनको 500 दिए तो 500 का हिसाब हो सकता है। अब मैं आपसे क्वेश्चन करता हूं अगला, इनको मैंने 300 रुपए दिए, उन 300 का ब्रेकअप ये है कि 100 रुपए इन्होंने गटर में फेंक दिए, ठीक है जी, 100 रुपए जाया कर दिए, 100 रुपए इन्वेस्ट कर दिए सही जगह पर, और 100 रुपए मजीद जो थे उसका उन्होंने खाना खा लिया, खाना खा लिया बाबा, कुछ भी लगा लो। ये जो 100 रुपए इन्होंने जाया कर दिए, ठीक, इनके 500 रुपए जो इनको मैंने दिए थे, इन्होंने भी 100 रुपए जाया कर दिए, इन्होंने भी 100 रुपए इन्वेस्ट कर दिए। यहां पर लीजिए इसका ब्रेकअप, और इन्होंने 100 रुपए का खाना खा लिया, ठीक है। मैं आपसे क्वेश्चन ये करता हूं कि ये 300 रुपए इन्होंने किए और 200 रुपए मजीद, अब आप तसव्वुर कर लीजिए क्या क्या किया उसका। इन 200 रुपयों को उन्होंने मसलन नेकी के कामों के अंदर खर्च कर दिया, किसी की मदद कर दी, सरकार ने ये कर दिया वो कर दिया। अब आप मुझे बताइए, इनका और इनका जब मैं हिसाब करूं तो वो हिसाब किताब किस तरीके से होगा, सिर्फ अदब की बुनियाद पर, सिर्फ अदद की बुनियाद पर नहीं होगा। अदद में तो आपको यहां पर ये नजर आ रहा है कि 100 100 100, वहां पर भी नजर आ रहा है 100 100 100, दोस्त है 200 रुपए भी इसके पास मजीद बच गए हैं, इन 200 रुपए के जरिए से ये मजीद क्या कर सकता है, इन 200 रुपयों को वो जब खुदा की राह में खर्च कर रहा है तो उसने सवाब कमा लिया, उन 200 रुपयों को उसने गलत काम के अंदर खर्च कर लिया अजाब कमा लिया, ऐसा ही हो गया ना। इसके अंदर आप ये कहें इसको तो 200 रुपए नहीं मिले, 200 रुपए न मिलने की वजह से ये काम नहीं कर पाया, रॉन्ग। हम यही कह रहे हैं कि आपने इन 300 रुपयों को क्यों ब्रेकअप नहीं किया, हम आपसे थोड़ी कह रहे हैं 200 रुपए के साथ आपने क्या किया, हम ये कह रहे हैं इन 300 रुपयों के अंदर आपने ऐसा क्यों नहीं किया कि आपको परसेंटेज वाइज वही चीज मिल जाती। आप उन 300 रुपयों को उसी तरीके से एडजस्ट करते हैं कि आपको परसेंटेज वाइज वही चीज मिल जाती है। आप करते कम खर्च करने के बावजूद आपको वही सवाब मिल जाता है जो उसको 200 रुपए खर्च करने के बाद मिलेगा। मेरी बात को समझिएगा, परवरदिगार आलम सिर्फ ये नहीं देखता, एक तो दिल का मामला है ना, नीयत कितनी पाकीज़ा थी, खुलूस कितना था, ये था, बिल्कुल सही है। हम फर्ज करते हैं इसकी भी नीयत बिल्कुल अच्छी है, इसकी भी नीयत बिल्कुल अच्छी है, ठीक है, इन दोनों की नीयत बिल्कुल ठीक है, मगर इसने पाकीज़ा मुखलिसाना नीयत के साथ एक रुपया खर्च किया खुदा की राह में, सदका दिया। इसने भी पाकीज़ा नीयत के साथ एक रुपया खुदा की राह में खर्च किया, दोनों अदब के अतबार से अगर आप देखें तो ये एक और एक बराबर है, ऐसा है। अदालत के अतबार से देखिए ये बराबर नहीं है। ये भी देखा जाएगा कि पीछे बैकग्राउंड क्या है, इसके पास 5 रुपए थे उसमें से इसने 1 रुपया खुदा के राम में खर्च कर दिया, इसके पास 1,00,000 रुपए थे जिसमें से इसने 1 रुपया खुदा के राम में खर्च किया, आधे इक्वल एज फार एज डिजिट इज कंसर्न, यस वन वन। वेटेज के अतबार से अगर आप देखें तो इक्वल नहीं है, इसके पास कितना था और इसने कितना खर्च किया, इसके पास कितना था और इसने कितना खर्च किया। हम फर्क करते हैं इसके पास था ही कुछ नहीं, तो इसका मतलब यह है कि यह इम्तिहान इसका था ही नहीं, यह इम्तिहान ही इसका नहीं था, फिर इसका इम्तिहान कोई दूसरा होगा, किसी दूसरे मैदान के अंदर इसको आजमाया जाएगा। मेरी बात कुछ वाज़ह हो रही है आपके लिए? एक बात बताइए, क्लास के अंदर 50 स्टूडेंट्स हैं, ठीक है, आपने इम्तिहान लिया और सबने अपनी कॉपी सबमिट कराई, आपने उसको चेक किया, असेस किया, 50 नंबर का पेपर है, 100 नंबर का पेपर है, फॉर एग्जांपल 50 स्टूडेंट्स हैं, 100 नंबर का पेपर है, आपके पास आंसर शीट्स आ गई, आप क्या करेंगे, सबको बराबर कर देंगे? आप कहेंगे साहब मैं तो मसावात का कायल हूं तो मैं सबको बराबर कर देता हूं, आप कहेंगे नहीं, अगर आपने सबको बराबर कर दिया तो ये जुल्म होगा। आप परफॉर्मेंस को देखिए, ठीक है, हमने परफॉर्मेंस को देखा, परफॉर्मेंस को देखने के बाद हमने फैसला किया कि साहब इनके होने चाहिए 100 में से 90 नंबर, इनके होने चाहिए 100 में से 80, इनके 100 में से 70, इनके 100 में से 100, इनके 100 में से 1, इनका 100 में से 5, ठीक। अब अदल हो गया, अब अदल हो गया या नहीं हुआ? महदूद अदल हो गया, यानी इससे आगे मेरे बस में कुछ भी नहीं है, मैं इससे आगे अदल कर नहीं सकता। लेकिन जब परवरदिगार अदल करेगा तो ये भी देखेगा कि किसने एयर कंडीशन कमरे में बैठकर इम्तिहान की तैयारी की थी और किसने लालटेन की रोशनी में इम्तिहान की तैयारी की थी, परवरदिगार आलम ये भी देखेगा। ये है वो बैकग्राउंड। अब मैं कहने का मतलब ये है कि अगर आप थोड़ा सा इसको देखें, हर एक जीरो पर नहीं खड़ा। ये जो पूरी बहस है ना, इसका खुलासा ये है कि आप जो रीडिंग ले रहे हैं वो जीरो से क्यों ले रहे हैं? हर एक जीरो पे नहीं खड़ा, जीरो 1, 2, 3, 4, 5 -1, -2, -3, -4, -1 ले जाइए जहां तक ले जाए, इसको भी जहां तक आप ले जाना चाहें ले जाइए। एक वो है कि जो जीरो पर खड़ा है यहां से Z, ठीक है जी, ये रीडिंग यहां से शुरू होगी कि जब वो था जीरो, अब वो आगे बढ़ रहा है यहां तक पहुंचा तो हमने कहा कि इसकी मार्किंग होगी 3 के 3 दर्जे तरक्की कर गया, ठीक है। एक दूसरा शख्स है जो यहां पर खड़ा है 3 पर, मतलब खालिद, इसको उसके बराबर आने के लिए यहां जाना पड़ेगा, उसकी मार्किंग जीरो से शुरू नहीं हो रही, उसकी रीडिंग आप वहां से गलत शुरू कर रहे हैं। आप देखिए इस वक्त ये 6 पर मौजूद है, इस वक्त भले 6 पर मौजूद है, शुरू कहां से किया उसने? उसने 6 से शुरू नहीं किया, हमारे इस एग्जांपल के अंदर से 3 से शुरू किया, 4, 5, 6, एज अ रिजल्ट इसकी भी मार्किंग 3 है। दैट इज द पॉइंट। एक वो शख्स है जो ये माइनस पर खड़ा हुआ बेटा, अगर वो -4 के ऊपर है यहां पर, मसलन यूनुस, अब यहां से वो 1, 2 और 3 यहां पर आया, आपको दिख ये रहा है कि ये माइनस वन पे खड़ा है, बट दे आर ऑल इक्वल। ये माइनस वन पर होकर तीन पॉइंट के साथ है, ये थ्री पर होकर थ्री पॉइंट के साथ है, ये सिक्स पर होकर थ्री पॉइंट के साथ है। ये वो सारे इंफ्लुएंसेस है जिनकी आप अभी बात कर रहे थे, कौन किसके घर में पैदा हुआ, माँ बाप कौन थे, सोसाइटी का प्रेशर क्या था, ये क्या था, वो सब काउंट होता है। हमने तो ऐसा बिल्कुल आपके सामने मैथमेटिकल रख दिया ना, इतने वेरिएबल्स हैं, कौन इसको काउंट कर सकता है सिवाय सजा के। आप किस फिजिक के साथ इस दुनिया के अंदर आए, वो आपके अख्तियार में नहीं। ये वो है जो आपकी इनिशियल रीडिंग को मुतासर कर रही है। आप जीरो पर आ रहे हैं, वन पर आ रहे हैं, टू पर आ रहे हैं, थ्री पर आ रहे हैं। आपके मां बाप की यही ख्वाहिश होनी चाहिए कि ये मजीद आगे जाए, क्यों ये जीरो से शुरू करे। एक वो शख्स है कि जिसके मां मुश्तहदा, बाप मुश्तहद, दादा मुश्तहद, दादी मुश्तहदा, नाना मुश्तहद, नानी मुश्तहद, ये मुश्तहद नहीं बनेगा तो क्या बनेगा। अगर ये आम आलिम बन गया तो अफसोस है, तो अफसोस है वाकई इसके हाल के ऊपर। अगर ये मुश्तहद नहीं बनेगा तो क्या बनेगा, मुश्तहद बनना चाहिए इसको, क्यों नहीं बन रहा है। उसको इतना पॉजिटिव पीछे से एक इंफ्लुएंस मिल रहा है, एक माहौल मिल रहा है। एक शख्स है, उसका बाप भी शायर, उसकी मां भी शायर, दादा भी शायर, दादी भी शायर, नाना भी शायर, नानी भी शायर, ये शायर नहीं बनेगा। इसको बड़े लेवल के शायर बनना चाहिए, यानी जहां तक उसके पीछे अपराध है, इसको तो ये अपनी लेगेसी को कैरी फॉरवर्ड करना चाहिए ना, आगे की तरफ ले सकता है, बहुत अच्छी बात। इसके मुकाबले में एक वो है कि जिसकी माँ को लिखना भी नहीं आता, बाप को पढ़ना नहीं आता, मजदूरी करता है, ना दादा का इल्म उधर से कोई ताल्लुक था, ना दादी का, ना नाना का, ना नानी का, वो अगर शायर बन जाता है तो हो सकता है आम शायर हो, आपकी नजर में हो सकता है कि वो मिर्ज़ा ग़ालिब के स्टैंडर्ड का ना हो। मगर अगर आप जेन्युइन मार्किंग करना चाहते हैं तो हो सकता है ये उसके बराबर हो। एक वो है कि जिसने जब शुरू किया तो उसके घर में एक किताब भी नहीं थी। एक वो है कि जो मदरसे में आया तो उसके बाप की लाइब्रेरी मौजूद थी। हम ये कहेंगे कि ये बहुत अच्छा, आपको एक एज मिला है तब आपको आगे जाना चाहिए। अगर आप नहीं जाएंगे तो अफसोस होगा, दुख होगा कि आप क्यों आगे नहीं गए। जब आप उसको रैंक करेंगे तो सिर्फ उसमें उसकी मौजूदा पोजीशन को नहीं देखेंगे, आप उसको उस बैकग्राउंड को भी देखेंगे, तब होगी वो जेन्युइन मार्किंग जिसको आप अदल से ताबीर कर सकते हैं। क्लियर हो रही बात। जो नेमत इस दुनिया में मौजूद है उस नेमत के साथ मुतालबा लगा हुआ है, जिसके लिए मैंने ये लफ्ज इस्तेमाल किया था कि फ्री लंच नहीं है, फ्री डिनर नहीं है। तो फंड रेजिंग के जो आपने अगर प्रोग्राम्स देखे हो तो उसमें वो फंड रेजिंग डिनर करवाते हैं और फिर एक जुमला कहते हैं देयर इज नो फ्री डिनर, कि ये डिनर था फंड रेजिंग के लिए, अब आप लोग बताइए कितना कितना कॉन्ट्रीब्यूट करते हैं, कितना कितना डोनेशन देते हैं। तो इसी तरीके से खुदा ने जितनी नेमतें आपको दी हैं उनमें से कोई एक भी फ्री नहीं है, उन सब की एक कॉस्ट है कि जो साथ अटैच है, बिल लगा हुआ है। ये आंख नेमत है, इसके साथ ये मुतालबा। आंख ही नहीं है, मुतालबा नहीं है। कान ही नहीं है, मुतालबा नहीं है। एक एग्जांपल मैं आपको और दूं इस बात को समझाने के लिए। होता ही है कि एक शख्स था, वो डूब रहा था सी व्यू पर, वहां पर तीन अफराद खड़े हुए, वो अंदर से चीखता रहा बचाओ बचाओ बचाओ, ये तीनों खड़े रहे नहीं बचे, ठीक हो गए, वो डूब गए। इन तीनों को पकड़ कर लाए काजी के पास, अदालत में, जज के पास। जज ने पूछा कि तुमने क्यों नहीं बचाया, वो चीख रहा था, तुमने क्यों नहीं बचाया। उसने कहा जज साहब मेरे हाथ में लकड़ी देखी, मुझे तो देख नजर ही नहीं आता, मैं क्या उसको बचाता, मैं अंधा हूं ना भी ना हूं। तो जज क्या कहेगा, ओके जाइए आप, तो जाइए आपसे क्या बात करें, जब आपके पास आंखें नहीं है तो वास्तव में ये कहूंगा कि आपने उसको बचाया क्यों नहीं, चाहिए ओके फाइन खुदा। दूसरा था, आपका क्या प्रॉब्लम है कि आपको भी नजर नहीं आता, नहीं नजर तो आता है मगर मुझे तैरना नहीं आता, मैं उसको क्या बचाता। जैसे आपने कहा ठीक है साहब, आपको भी अगर तैरना नहीं आता तो आंखें तो आपकी हैं लेकिन तैरना नहीं आता, तो सीधी सी बात है अगर आप उसको बचाने जाते तो पहले एक डूब रहा था, दो डूब रहे होते, तो आप भी जाइए खुदा, कोई बात नहीं, आप पर भी कोई जिम्मेदारी नहीं। तीसरा उसको लाया गया, तो उसको कहा कि तुमने क्यों नहीं उसको बचाया, तुम्हारी आंखें हैं? आगे हाँ। तो तैरना आता है? तैरना भी आता है। तो फिर क्यों नहीं बचाए? ऐसे कि उन दोनों ने नहीं बचाया, इस वजह से मैंने भी नहीं बचाया। आप इसको एक्सेप्ट करेंगे? आप देखेंगे गलत है, इसलिए तुम्हारी आंखों का भी कोई इशू नहीं था, सिलाहियत भी तुम्हारे अंदर थी, तुम्हें तैरना भी आता था, वो डूब रहा था, तुमने उसको नहीं बचाया, तुमने जुल्म किया। एक ही केस के अंदर ये तीन रिएक्शन क्यों है? ये तीन रिएक्शन इसलिए हैं कि तीनों के सलाहियतों के अंदर फर्क है। एक बुनियादी तौर पर डिवाइड ऑफ पोटेंशियल वो देख ही नहीं सकता, दूसरा उसको आप इस बात पे तो होल्ड कर सकते हैं कि तुमने तैरना क्यों नहीं सीखा, तो वो कह सकता है कब आपने कानून बनाया था कि तैरना जरूरी है, मतलब तो वो बहस हो सकती है, ये तो आप सवाल कर सकते हैं। मगर एट दैट पर्टिकुलर पॉइंट ऑफ टाइम उसका कहना बिल्कुल सही है, मुझे तैरना नहीं आता था, मैं कैसे उसको बचाता? उसके पास एक उज्र मौजूद है, एक एक्सक्यूज मौजूद है, लिहाजा उसको भी बरी कर दिया गया। मगर तीसरा जो है उसके बाद गलत है, आंखें भी हैं, तैरना भी आता है, और वो कहते हैं चूंकि इन दोनों ने नहीं बचाया, लिहाजा ये तो यू थ्री आर नॉट इक्वल, ओन जोर जरा देखो कि हमने कैसे बात को बात पर फजीलत दी, वरल आखिरत तो अकबर उधर जाते हैं, वो अकबरों तफसील। अब समझ, अब उसके बाद आप क्रिकेट के अंदर आ जाइए, ठीक है, 100 रन इसने भी बनाए, 100 रन इसने भी बनाए, दुबई की विकेट भी बनाए और उसने मेलबर्न में बनाए, फर्क है कि नहीं है? होम क्राउड के अंदर बनाए और वो फॉरन सीरीज थी उसके अंदर बनाए, फर्क है या नहीं? आप सिर्फ 100 रन को देखेंगे तो आप सिर्फ अदद को देख रहे हैं, आप दूसरे फैक्टर को जब कंसिडर करना शुरू करते हैं उसके साथ ही अदालत के जो मयारात हैं उसके अंदर फर्क आता है, जब आप सिर्फ फिगर को नहीं देखते। आप कहते हैं कि साहब इस कंपनी ने, मुझे अच्छी तरह से याद है जब हम लोग ये MBA कर रहे थे तो उस जमाने में एक दफा ये हुआ था कि एक सब्जेक्ट के अंदर एक प्रोफेसर ने ये बात कही थी कि ये बताइए कि एक कंपनी है उसने 5 करोड़ रुपए मुनाफा कमाया, चलिए 50 करोड़ रुपए मुनाफा कमाया, ठीक है, उन्होंने क्वेश्चन रखा ये अच्छा मुनाफा है या नहीं, एंड ही वेटेड फॉर द आंसर कि जवाब क्या आता है। एक ने बहुत अच्छा कहा था, उसको उन्होंने एंडोर्स भी किया, उन्होंने कहा कि सिर्फ ये थोड़ी देखा जाएगा कि प्रॉफिट कितना हुआ, ये भी देखा जाएगा कि उसके पास कैपिटल कितना था, तो ये भी देखा जाएगा कि उस पर्टिकुलर सेक्टर के अंदर दूसरी कंपनीज का कैसा परफॉर्मेंस था। फर्ज कीजिए कि आपके 50 अरब रुपए मौजूद थे और आपने 50 करोड़ कमाया, तो 50 करोड़ बहुत छोटा लगेगा 50 अरब के बाद, फिर ये 50 करोड़ क्या है? कुछ नहीं है, नथिंग। आप मेरी बात समझ रहे? लेकिन अगर फर्ज कीजिए उसके पास 51 करोड़ थे सरमाए के और 50 करोड़ उसने बना लिए मजीद, तो अब ये 50 करोड़ ह्यूज प्रॉफिट। तो बेसिक जो बात है कि हमारी नजर पहले मरहले में सिर्फ फीकर तक जाती है, जब आप बैकग्राउंड के अंदर जाते हैं तो आपको पता चलता है कि नहीं, रीडिंग जीरो से हर जगह शुरू नहीं होगी, आपको और बहुत सारे फैक्टर्स हैं उनको कंसिडर करना होगा, देन यू बी इन पोजिशन टू जस्टिफाई कि इसकी क्या रैंकिंग है और उसकी क्या रैंकिंग होनी चाहिए। बात वाज है आप लोगों के लिए? कोई सवाल? ओके फाइन, अगर नहीं है तो अब आइए थोड़ा सा पिछली बात को मजीद आगे लेके चलें। किताब का नाम है फलसफा शहादत। राइटर है शहीद मुतैन। इससे पहले कि इस पर हम लोग आए, थोड़ा सा एक और किताब को भी नोट कीजिएगा, मजमूए तकारीर नकल साहब, उसके अंदर एक सिलसिला है दीन फकत इस्लाम, टॉपिक है दीन फकत इस्लाम, सरनामा कलाम क्या है, इन दीन इंदल्लाह इस्लाम, तकरीबन 10 तकरीर है लेकिन ये छपी भी मौजूद है। उसके अंदर भी तकरीबन 4th या 5th ऑनवर्ड जो तकारीर है, स्टार्ट की तो 3-4 जो है वो इंट्रोडक्टरी है, लेकिन उसके बाद फिर ये अदल वाला जो टॉपिक है उसको उन्होंने लेंथ इसके ऊपर डिस्कस किया, खासतौर पर जो कम्युनिज्म जो है उसका एक बहुत बड़ा इशू था, ये याद रखिएगा। सोशलिज्म जो है उसने इसको बहुत ज्यादा एक्सप्लॉइट किया, बहुत ज्यादा, मसावात मसावात मसावात। तो कम्युनिज्म अपने फुल स्प्रिट के अंदर तो कहीं पर भी नहीं आ पाया ना। सोशलिज्म जो था वो उसी का थोड़ा मिनिएचर या उसका एक थोड़ा सा सॉफ्टवेयर वर्जन आप कह लीजिए सोशलिज्म था, उसी को उन्होंने नाफिज किया सोवियत यूनियन के अंदर, वो तो ब्रोक खत्म हो गया, और चाइना के अंदर और इसी तरीके से दूसरे बार ममालिक के अंदर। तो वो उस मौके पर जो कार्ल मार्क्स के जो नजरियात थे वो बहुत उरूज पर थे। इस हवाले से बहुत से अपराध ने काम किए, शहीद बापुर सदर ने बहुत काम किया, इधर नकन साहब की बहुत सी स्पीच इस टॉपिक के ऊपर है। इसी तरीके से अगर जो कंट्रोवर्सी तो उनके साथ भी जुड़ी हुई है डॉक्टर अली शरीयत जी, मगर उन्होंने भी काफ़ी काम किया इसके हवाले से। अगर मुतहरी की भी वर्क के अंदर आपको ये चीज़ नजर आएगी, उन्होंने इसको एड्रेस किया, और एज अ रिजल्ट वाकई बहुत ही जिसको हम कहें कि जानदार एतराजात कम्युनिज्म के ऊपर जो थे वो हमारे इन उलमा ने किए और बड़ा काम किया। तो उसमें भी अगर आप देखेंगे तो इन सारी बहसों को आपको मिलेगा, आपको कि मसावात और अदालत इन दोनों के दरमियान क्या फर्क है, इस्लाम जो अदालत की बात करता है उसको कैसे आप रिलेट करेंगे, किस तरीके से वो मसावात के न होने के बावजूद रिकनसाइल होती है, ये सारी चीज़ें वहाँ पर डिस्कस होती हैं। अब आइए ज़रा सा इसके ऊपर फलसफा शहर। इस किताब के अंदर अगर आप देखेंगे तो एंड में, एंड से कुछ पहले एक एनालिसिस आगा मुतहरी ने दिया था, उसका ताल्लुक दुनिया, दुनिया के साथ हमारा ताल्लुक और दुनिया और आखिरत का ताल्लुक, इसके हवाले से बहुत अच्छा एक तजिया है। उसमें उन्होंने तीन नजरिया बयान किए थे, वन टू एंड देन थर्ड। कि पहला नजरिया ये है कि हमारा इस दुनिया के साथ ताल्लुक कैसा है, हमारा ताल्लुक इस दुनिया के साथ कैसा है। वो कहते हैं जनाब हमारा ताल्लुक इस दुनिया के साथ वैसा है जैसा तोते का पिंजरे के साथ। बर्ड इन अ केज, वो वाला ताल्लुक है हमारा। एक परिंदा है उसको आप ले जाकर जिंदान के अंदर पिंजरे के अंदर लाकर डाल कर, जो उसका ताल्लुक इसके साथ है वैसा ताल्लुक हमारा दुनिया के साथ। योर कमेंट्स। ओपन फॉर डिस्कशन आप लोगों के लिए, क्या लगता है फीलिंग? एक नजरिया दुनिया कैद खाना है, दुनिया जो है वो कैद खाना है, दुनिया महदूद है, तो अब क्या करें? ये बताइए ये अपील कर रहा है या नहीं कर रहा है?
अभी हमने जो बात की थी कि इंसान जो है चाहता है कि मैं जिंदा रहूं यहीं पर रहूं ऐसे ही है, लेकिन तोते का पिंजरे के साथ आने के लिए उसको तो ऐसा नहीं, बट वो परिंदा चाहता है कि मैं पिंजरे से बाहर निकलूं, हम तो नहीं चाहते,
हम नहीं चाहते। एक बात बताइए, हम ये मान लें कि हमारा इस दुनिया के साथ वही ताल्लुक है जो तोते का पिंजरे के साथ है, ठीक है, हम मान लेते हैं, फर्ज कर लेते हैं। तोते को अगर मौका मिले और वो पिंजरा तोड़कर भाग जाए तो आप उसकी मजम्मत करेंगे? नहीं ना। अगर आपका बस चले और आप खुदकुशी कर लें तो आपकी मजम्मत की जाएगी? खुदकुशी करने में तो हद मन मुजम्मत की जाएगी। केस ये है कि इस फिलॉसफी के मुताबिक दुनिया कुछ भी नहीं है, तोते के लिए पिंजरा कुछ भी नहीं है, मजबूरी का सौदा है, मजबूर है वहां पर रह रहा है, वरना जैसे उसको मौका मिलेगा उड़ जाएगा, ऐसा है। इस फिलॉसफी का नतीजा यह है कि दुनिया कुछ नहीं है, ठीक है, इस्लाम इसको एग्री नहीं करता, ओके। दूसरा नजरिया जो जालीनूस की तरफ उन्होंने नस्बत दी है आगे बताया, दुनिया सब कुछ, उसके लिए उन्होंने मिसाल दी है खच्चर की। खच्चर आप जानते हैं, एज स्ट्रॉन्ग एज म्यूल, ठीक, तो उसमें उसका जुमला उन्होंने कोट किया है कि वो ये कहते हैं जालिनूस ग्रीक फिलोसोफर कि मुझे दुनिया अजीज है और इतनी अजीज है इतनी अजीज है इतनी अजीज है कि अगर मेरा पूरा वजूद खच्चर में चला जाए और मुझे सिर्फ सांस लेने का मौका मिले तो मैं इस सूरत में भी जिंदा रहना चाहता हूं, मैं फिर भी मरना नहीं चाहता। एंड इन अदर वर्ड, खुदा ना करे कैंसर हो जाए, टीबी हो जाए, एड्स हो जाए, ये हो जाए, वो हो जाए, सब कुछ हो जाए, मगर मैं सांस ले रहा हूं तो भी मैं जिंदा रहना चाहता हूं, मैं मरना नहीं चाहता। इस नजरिया खुलासा क्या है? दुनिया सब कुछ, पहला वाला जो नजरिया था दुनिया कुछ नहीं, ये दुनिया सब कुछ एवरीथिंग। तो पहला नजरिया था, फिर सुनिएगा, तोते का पिंजरे के साथ रख दिया है भाई, क्या करें, इसके अंदर निकलना है, मौका नहीं मिल रहा है, जैसे ही मौका मिले भागो यहां से निकल जाओ। दुनिया कुछ नहीं, खच्चर के अंदर मेरा वजूद डाल दिया जाए, जैसे सांस लेने का मौका मिले तब भी मैं जीना चाहता हूं, मरना नहीं चाहता। दुनिया सब कुछ, यानी बका जो है वो दुनिया ही के अंदर है, बका खत्म, जैसे इंसान दुनिया से गया तो फानी फना हो गया। बात समझ में? तीसरी चीज जो इस्लाम का जो नजरिया है वो ये, बहुत मशहूर हदीस है मगर वाकई में इसको तवज्जो कीजिएगा, दुनिया आखिरत की दुनिया बाजार है आखिरत के लिए। ये दोनों हदीस हैं। इसका नतीजा क्या निकला?
दुनिया
आखिरत की खेती है।
ऐसा भी नहीं है कि दुनिया सब कुछ है, ऐसा भी नहीं है कि दुनिया कुछ भी नहीं
है।
बिल्कुल यही कि दुनिया आखिरत की खेती है, मतलब कि दुनिया मजरातुल आखिरा। जब वो किसान खेत में जाता है वो ये नहीं कहता खेत कुछ भी नहीं है, वो खेत के अंदर जाता है, खेत के अंदर मेहनत करता है, पसीना बहाता है, क्यों? एक दिन की उम्मीद में कि एक दिन ऐसा आएगा जब ये खेत, इसमें जो मैंने मेहनत की है वो मुझे फसल मिलेगी। अभी वो फसल नहीं है मगर ये सारा हार्डवर्क या लेबर क्यों हो रही है? एक अच्छे दिन की उम्मीद में। ये है इस हदीस की तशरीह या ताबीर, मतलब दुनिया आखिरत की खेती है, तुम किसान की तरह से हो, ये दुनिया जो है तुम्हें दे दी गई है, तुम इसके अंदर काम करो। तोते की तरह नहीं कि पिंजरे के अंदर कैद कर दे, यू कांट डू एनीथिंग, कुछ भी नहीं कर सकते, तुम यहां पर हो, तुम्हें महदूद कर दिया गया है। महदूद जरूर हो, जिंदान की तरह उस माना में नहीं, उस माना में जिंदान की तरह से नहीं कि जहां पर तुम्हें कुछ करने की गुंजाइश ही नहीं दी गई है। महदूद यकीन नहीं है, महदूदियत है, मगर यहां पर तुम्हें करना है, यू आर सपोज टू परफॉर्म हियर, तुम्हें यहां पर काम करना है। उस काम का नतीजा तुम्हारे लिए कब जाहिर होगा? आखिरत। ये अमीरुल मोमिनीन का जुमला था कि मत जरो औलिया इल्ला, कि दुनिया जो है वो औलिया खुदा के लिए तिजारतगाह है, बिजनेस प्लेस है, मार्केट है, वो वहां पर काम करते हैं ताकि मुनाफा कमाएं। मुनाफा फौरन नहीं आता है, बिजनेस आप कंडक्ट करते हैं, यू हैव टू वेट कि जब उसके बाद फिर आपको बाद में उसका मुनाफा मिलता है। ये मौला की बहुत उम्दा और रसा ताबीर है जो नज़ीर बलागा में आई, और वो हदीस जो है वो भी बहुत खूब है। तीसरा जो इसकी मिसाल बन सकती है वो ये है कि जिस तरीके से एक मदरसा होता है, एक मदरसा कि जिसके अंदर एक तालिबे जाता है, वो वहां पर रहने के लिए नहीं जाता है, वहां पर जाता है एक अच्छे दिन की उम्मीद में कि जब उसे तालीम याफ्ता होने की सनद मिल जाएगी कि हाँ उसने वाकई मेहनत की, पढ़ा, उसको रिकग्नाइज किया जाएगा और उसको फारिग तहसील होने का सर्टिफिकेट मिलेगा। اب اس کے اندر کیس کیا بنتا ہے کہ اگر وہ جو طالب علم ہے, وہ جو اسٹوڈنٹ ہے, وہ جس جگہ پر گیا ہے, میٹرک اس نے کر لیا, اسکول چھوڑنے کا دل نہیں ہو رہا, یہ ہوتا ہے؟ ہمارے ٹینتھ کے اندر آ گئے, بھائی آپ کا ہو گیا, جائیے. کہا کہ نہیں, ابھی اسکول چھوڑ کے ہم کیسے جائے گا, ہم تو ادھر ہی رہے. یہ محبت دنیا سے جو اس کی ہے وہ ترقی میں مانے, پرپز یہ تھا کہ تم یہاں پر آئے ہو, یہاں پر اپنے علم حاصل کرو, تمہیں سند ملے, اس کے بعد تم آگے جاؤ. کالج از ویٹنگ فار یو, یونیورسٹی از ویٹنگ فار یو. بولتے نہیں, میں تو یہیں بنوں. یہ گڑبڑ ہے دنیا کے ساتھ کی. اگر یہ ہو گیا تو یہ معاملہ بہت خراب. وہ اگر اسکول کے اندر جائے اور پہلے دن سے بھاگ کر آ جائے, یہ وہ توتے کا پنجرے والا تعلق ہو گیا, تو رکنے نہیں جا رہا, وہ بھاگ گیا. یا دنیا سے خودکشی کرنے والا جو ہے وہ ایسا ہی ہے, موقع ملا اور بھاگ گیا, فرار اختیار کیا اس نے. اس لیے تھوڑی تمہیں دنیا میں بھیجا تھا, ورنہ بھیجتے کیوں؟ اگر خودکشی ہی کروانی ہوتی تو پھر تمہیں دنیا میں کیوں بھیجتے ہم؟ یعنی یہ خدا کے اس منصوبے کے خلاف ہے, اس ڈیزائن کے خلاف ہے. پروردگار نے اس دنیا میں اس لیے نہیں بھیجا تھا کہ تم اپنے ہاتھوں سے اپنی زندگی کا خاتمہ کر کے واپس آ جاؤ. ہمیں جب بلانا ہوگا ہم خود بلائیں گے. ہم تم سے صرف اتنا چاہتے ہیں کہ جب ہم بلائیں تو تم لبیک کہو, یہ اچھا ہے. That's wonderful. کہ ہاں بھائی, وہاں اصل زندگی تو وہاں کی ہے, بلاوا آ گیا چلو چلتے ہیں. انا للہ وانا الیہ راجعون کا جو مطلب ہے وہ یہی, ہم اللہ کے لیے, اللہ کی طرف ہمیں پلٹ کر جانا ہے. یا تو نفس المطمئنہ ارجعی الی ربک, اے نفس مطمئنہ پلٹ اپنے رب کے جانے. راضیتم مرضیہ, اس عالم میں کہ تو اپنے رب سے راضی, تیرا رب تجھ سے راضی. یعنی وہ اس لیول پر آ گیا ہے کہ وہ کہتا ہے ہاں میں کہاں اس دنیا کو سب کچھ سمجھتا ہوں, کچھ بھی نہیں ہے, ٹھیک ہے رہے یہاں پر جب تک موقع ملا, خدا کا شکر ہے, اچھا رہے, یہ تو بہت اچھا ہے. وہ والا مرنا تو پہلے دن سے گئے کہ صاحب میں تو نہیں رہنا, خودکشی, بیزار آ گیا. یو آر گوئنگ اگینسٹ دا ڈیزائن آف آلمائٹی. آپ خدا کے اس پلان کے اگینسٹ جا رہے ہیں. اس نے اس دنیا میں تمہیں بھیجا تھا کھیت میں ہل چلانے کے لیے, یہاں پہ کچھ حاصل کرنے کے لیے بھیجا تھا. اس نے تمہیں بھیجا تھا جس طرح سے اسکول کے اندر بچے کو بھیجا جاتا ہے, وہ بھی غلط تھا کہ وہ پہلے دن دوسرے دن بیزار ہو کر کہے کہ میں تو ٹلا مارتا ہوں, بھاگتا ہوں یہاں سے, نکلتا ہوں. وہ بھی غلط تھا کہ میٹرک ہو گیا اور ابھی بھی وہ کہتا ہے کہ میں ادھر ہی رکنا چاہتا ہوں. وہ بتاتا ہوں, آپ سمجھ رہے, جو آئیڈیل سچویشن تھی وہ یہ تھی کہ آپ دنیا میں رہیں, دنیا کو انجوائے کریں, وائی ناٹ. تو خدا نے مجھے بھیجا, ہاں یہ ہے, انجوائے کریں, سب کچھ کریں. اتنا آپ کے لیے کلیئر ہونا چاہیے کہ اس دنیا میں مجھے ہمیشہ نہیں رہنا ہے, جانا تو ہے, سب تو بہت اچھا ہے, نتھنگ لائک دیٹ. کما لیا ہے تو وہاں پر خوش ہوں گے. شہادت کا معاملہ جو ہے وہ ڈبل پروموشن ہے. اگر وہ شخص شہید ہو جاتا ہے وہ ڈبل پروموشن ہے, جس طرح سے ایک ایک سال میں آگے بڑھے گا. وہ اگر دنیا میں رہتا تو آہستہ آہستہ آگے بڑھتا. شہادت اگر کسی کو مل جاتی ہے, خامخواہ نہیں اپنے آپ کو قتل کروا دے, وہ تو خودکشی ہو گئی نا, لیکن اگر واقعا اس کو شہادت مل جاتی ہے وہ ڈبل پروموشن. جس طرح سے کسی قابل طالب علم کو آپ کہتے ہیں کہ ایک ساتھ دو سال کا آپ کو پروموٹ کر, تو پتہ نہیں ہوتا پہلے ہوا کرتا, ڈبل پروموشن, ڈبل پروموشن. کہ اس کو کہا کہ ٹھیک ہے, حیات جاویدانی تم کو دی, کوئی مسئلہ. برابر, یہ تھی ایک بنیادی بات جس کے ذریعے سے ہم دنیا, اپنا اور آخرت کا جو تعلق تھا اس کو اگر ہم سمجھ لیں تو پھر اس کے بعد باقی چیز سمجھنا نسبتاً آسان ہوتا ہے. کوشچنز پلیز. کیا دنیا کے اندر جو زندان میں ان کو رکھا گیا تھا وہ تو ایک ظلم تھا, اس کے اپنے فرنج بینیفٹس تھے, اس سے مجھے انکار نہیں ہے. اسی لیے انہوں نے کہا تھا کہ رب سجنو آپ کو الیہ مما یدعوننی الیہ, کیا پروردگار مجھے زندان زیادہ پسند ہے اس کے مقابلے میں جس کا یہ مجھ سے مطالبہ کر رہی ہے. سب کا اشرافیہ کی جو خواتین ہیں جو ایلیٹ کلاس کی, وہ جس گناہ کا مجھ سے مطالبہ کر رہی ہیں اس کے مقابلے میں مجھے زندان زیادہ پسند ہے. لیکن جو ان کو زندان میں ڈالا وہ تو ظلم تو تھا, وہ مطالبہ بھی ظلم تھا, غلط تھا, اور ان کو زندہ میں ڈالنا وہ بھی ظلم تھا, بہت ہی ظلم تھی. تو ان کو جو ڈالا گیا تھا وہ ظلم تھا, انہوں نے اس کو کیپٹلائز کیا. جو نبی خدا کا کام ہے کہ بھائی آپ زندان کے اندر ہیں تو ایک تو یہ ہے کہ زندان میں رہتے ہوئے آپ محدود تو ہو گئے, مگر کیا کچھ بھی نہیں کر سکتے؟ یعنی کچھ تو کر سکتے ہیں. تو انہوں نے وہاں پہ جو قیدی تھے انہیں کے اوپر کام کرنا شروع کر دیا. اب اگر وہ ان قیدیوں پر کام نہ کرتے تو اس کے ذمہ دار قرار پاتے نا. عدل یہی ہے کہ اب آپ کی لمیٹیشن جتنی بن گئی ہیں اس میں آپ کیا کر سکتے ہیں. مثلا میں آپ کی خدمت میں عرض کروں, بعض علماء کرام ہیں کہ جنہوں نے قید خانے میں بیٹھ کر کتابیں لکھی. اور کیا کتابیں لکھی؟ معرکۃ العرا, معرکۃ العرا کتابیں لکھی. آپ حیران رہ جائیں, مطلب شرع لما کو اگر آپ دیکھیں, لما کو دیکھیں, وہ قید میں لکھی گئی کتاب, زندان میں. پاکستان کے اندر میں جانتا ہوں کہ بعض افراد جو تھے وہ عمر قید کے قیدی تھے, ان کی سزا کے اوپر میں کوئی بحث نہیں کر رہا, رائٹ رانگ کی بات نہیں کر رہا اس وقت, مگر انہوں نے اپنے اس قید کو کیسے کیپٹلائز کیا. ایم اے تک وہیں پر پڑھا. مجھ سے پوچھ رہے تھے وہ کہ کوئی کتاب آپ سجیسٹ کریں, تو میں نے کہا تفسیر نمونہ کا مطالعہ کریں, تو وہ تو میں کر چکا, اور بتائیے. اور تفسیر نمونہ کا مطلب 27 والیوم ہے, جو نیا انداز ہے 15 والیومس میں آ رہی ہے, 27 والیوم ہے. تو ایک آدمی اپنی اس لمیٹیشن کو دیکھتے ہوئے پھر یہ دیکھتا ہے کہ لمیٹڈ ہونے کے بعد بھی بالکل ہاتھ پیر باندھ دیے گئے, کچھ کر ہی نہیں سکتا, یا نہیں کچھ تو کر سکتا ہوں, جو کر سکتا ہے وہ تو کرے, اور کچھ نہیں تو اپنے دل میں خدا کو تو یاد کر سکتا ہے, مناجات کو کر سکتا ہے, راز و نیاز کو کر سکتا ہے, کرے جو کر سکتا ہے وہ کرے. اور کوئی چیز سوال جواب کا تو آپ کا مطالبہ تھا, آپ نے تو کر لیا, تو باقی اور کسی کا تو نہیں ہے یہ والا مطالبہ. اب اس کے بعد بہرحال ایک تھوڑا سا نظر ہم اس کے اوپر ڈالیں جو 5 منٹ ہمارے پاس ہیں. عالم بعد از موت, اس میں اگر آپ دیکھیں, یہ سیلف ریڈنگ کے لیے میں تھوڑا سا عرض کر رہا ہوں, کہ سب سے پہلی چیز جو یہاں پر ڈسکس ہوئی ہے وہ یہ ہے کہ ادیان الہی جتنے بھی ہیں ان کے اندر اس نظریے پہ اتفاق پایا جاتا ہے کہ یہ دنیا, اس کے بعد آخرت ہے, قیامت ہے. پھر اس کے بعد انہوں نے چند دلائل دیے ہیں کہ وہ دلائل کیا ہیں کہ جن کی بنیاد پر آخرت کا وجود ضروری ہے. اس میں پہلی چیز یہ کہ اگر قیامت نہ ہو تو یہ زندگی جو ہے وہ بالکل ابس ہو جائے گی, بیکار ہو جائے گی. اس دنیا کا جو بھی معاملہ ہے اگر آئسولیشن میں اس کو اگر آپ دیکھیں تو یہ بیکار ہے. جب تک آپ قیامت کے ساتھ اس کو جوڑتے نہیں ہیں تب تک یہ دنیا بالکل بیکار ہے. پھر تو اس کے بعد انصاف کی بات یہ ہے کہ مائٹ از رائٹ, صحیح, اس کی لاٹھی اس کی بھینس, یہی ہونا چاہیے. آخرت اگر نہیں ہے تو میں آپ کا خیال کیوں کروں اور آپ میرا خیال کیوں کریں؟ آپ یہ کہیں گے انسانیت کے جذبے کی وجہ سے, ٹھیک ہے, نہیں ہے میرے اندر, آپ بتائیے کیا کرنا. وہ ایک ظالم ہے, دوسرے پر ظلم کرتا ہے, وہ تو خدا کا خوف کر, وہ کیوں کرو خدا کا خوف؟ تو خدا ہے, کھل ہے, یعنی ایک تو یہ نا وہ کہ خدا نہیں ہے, نہیں وہ کہ خدا ہے, میں مانتا ہوں خدا ہے, مگر پوچھنے والا تو نہیں ہے, تو ہو کیئرس. اس کے لیے تو پھر وہ جو پاسز دی چاہیے وہ تو علی جیسا ہو کہ ماں ابتوں کا تب اندر جنت سے بولا خوف کو ملنا, میں نے تیری عبادت جو ہے جنت کی لالچ میں نہیں کی اور جہنم کے خوف سے نہیں کی, بل وجتوں کا اہل میرے عبادت پامت ہوگا, میں نے تجھے عبادت کا اہل پایا تیری عبادت. وہ تو پھر وہ پاسز دی چاہیے, اور وہ تو ہم جنرلی اگر دیکھیں کہ جنت اور جہنم کا رکھا ہے فیکٹر, تو اس کے باوجود انسان میں ظالم بن جاتا ہے. ایزیوم کریں کہ اگر یہ چیز بھی نہ ہو تو پھر تو ہر انسان جو ہے شطر بے مہار ہے, پھر یہ دنیا جو ہے اس کے اندر وہ کیوں کسی کا خیال کرے؟ پھر تو وہ خیر ہے, بھوکے بھوکے خدا کا خوف کرو, خدا ہے میں خوف کیوں کروں؟ مرنے کے بعد تم نے بھی مٹی میں مل جانا ہے, میں نے بھی مٹی میں مل جانا ہے. جو کچھ بھی ہے یہ دنیا ہے, یہ جو بھی میں نے آپ کے سامنے نظریات ڈسکس کیے نا, اگر آپ اس کو دیکھیں, ایک شعر بابر بعیش کوش کے, عالم دوبارہ نہیں ہے, جتنی عیاشی کرنی ہے کرو, اس سے کوئی دوسری دنیا نہیں ہے. دونوں ایکسٹریمز ہیں. وہ جو طوطا اور پنجرے والا جو معاملہ ہے, جاپان کے اندر ہارا کاری खुदकुशी करना, बाकायदा सुसाइडल क्लब्स बने हुए हैं, उसको बहुत वो ऑनर समझते हैं, वो यार ये देखो मर्द का बच्चा है जिसने खुदकुशी की, आखिर में गरीब होकर इस दुनिया से जाना है, निकलो यहां से, आखिर में जब आखिर में होना क्या है, बेड रिडन होने के बाद, खुदा ना करे, खुदा ना करे, बेड रिडन होने के बाद सिसकते मरना है, तो फिर इतना दर्द, इतना ये सारा मैं क्यों सहूं? फिर उसके बाद क्या है, फैमिली भी, फैमिली के अंदर बच्चों की ये परेशानी, उसके बाद तो ये क्यों परेशानियां मैं ले रहा हूं? वो आपकी मोहब्बत मोहब्बत उम्र को मारो गोली यार, खत्म करो मामले को, जिंदगी को बिल्कुल एंजॉय करो, याशी करो, खत्म, बाबर बैश कोश के आलम दोबारा नहीं। अगर तुम्हारे माँ बाप ने भी यही सोचा होता तो तुम भी दुनिया में ना आए होते। बोला काश के मेरे माँ बाप ने ये ना सोचा होता, काश मैं दुनिया में ना आया होता, जान छोड़ती, इतने पेन, इतना मसला, एक ये है, दूसरा वो, जिन्होंने ये कहा कि जना ये तो सारा क्या लगा रखा है यार, आखिर में जब मरी जाना है तो पिंजरे और तोते वाले जो मामला है, अपने आप को खत्म करो, पारिक करो, हाराकारी, सुसाइड, खुदकुश, खत्म। दूसरे ने कहा कि साहब जो कुछ भी है तो यही दुनिया, मजे करो, अय्याशी करो, बाबर बैश कोश के आलम दोबारा नहीं। यानी इन नजरियात का इंसान के वर्ल्ड व्यू पर फर्क पड़ता है और उसके जिंदगी गुजारने के ढंग पर फर्क पड़ता है, जमीन आसमान का फर्क पड़ता है। तो उसको जब तीसरी चीज आती है कि नहीं साहब ये दुनिया जो है वो आखिरत की खेती है, ये अबस नहीं है, अबस है ना, बेकार नहीं है, इसके अंदर जो आपकी परफॉर्मेंस है वो काउंट करती है, तो फिर आखिरत का जो कॉन्सेप्ट है वो इस दुनिया को इंप्रूव करता है। तो दूसरी चीज जो है अदल का तकाजा, अदल का तकाजा भी यही है। तीसरी चीज चेहरे का काम होता है कि इंसान के अंदर जो बका का जज्बा जो रखा गया है वो हासिल ही उस सूरत में होगा कि जब इस दुनिया से गुजरने के बाद एक दूसरी दुनिया हो कि जहां पर वो कंप्लीट हो जाए, जहां पर उसको बका हासिल हो जाए। ये सैर तकामुल उसको कहा गया, उसको उन्होंने यहां पर इन तीनों चीजों को डिस्कस किया। फिर उसके बाद जो अगला जो पॉइंट है इंशाल्लाह नेक्स्ट टाइम हम लोग डिस्कस करेंगे वो ये है कि कयामत कैसे आ सकती है। कुछ शुभात, कुछ ऑब्जेक्शन है जो इंटेलेक्चुअली फिलोसॉफिकली बहुत सारे अफराद ने किए हैं, कुरान ने मजीद ने उसके ऊपर बहुत बात की है, उसके अंदर एतराज किए गए कि जनाब कयामत नहीं आ सकती है, कयामत का आना नामुमकिन है, याद है माकूल आकिल माकूल का शुबा वगैरह वगैरह, ये सारी चीजें हैं। तो वो तमाम तस्वीर इंशाल्लाह नेक्स्ट सेशन जब भी होगा इंशाल्लाह उसके ऊपर बातचीत होगी। परवरदिगार आलम से दुआ है वो आपका हामी व नासिर हो, कुरान मजीद समझने, अकायद को समझने और उनकी रोशनी में अपने अमाल को मुरतब करने की हमें तौफीक अता फरमाए और जमाने के इमाम के ज़ुहूर में ताकीद फरमाए। वा आखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।